سید الانبیاء والمرسلین حبیب الہ العالمین ابی القاسم محمد وعلى آلہ الطیبین الطاہرین سیما بقیۃ اللہ فی الارضین. قال اللہ تعالی فی کتابہ الکریم بسم اللہ الرحمن الرحیم ونريد ان نمن على الذين استضعفوا في الارض ونجعلهم ائمه ونجعلهم الوارثين. ایک بار پھر درود بھیجے گا محمد وال محمد. پروردگار عالم کا انتہائی احسان جس نے ہمیں اور آپ کو سوچنے سمجھنے والوں سے قرار دیا. خدا تعالیٰ نے انسان کے اندر آگئی اور بصیرت میں جو امکان رکھا ہے سب سے اچھا استعمال یہ کہ اچھے فیصلے کریں, اپنی زندگی کو اچھے نتائج تک لے جانے کی کوشش کریں, اپنی زندگی کے اچھے آؤٹ پٹس کو تیار کریں. خدا ہم سب لوگ خدا تعالیٰ کی بھی اس صلاحیت کے مقابلے میں خاص جواب کے جواب دیں, یعنی اس جگہ تک ہمیں پہنچنا ہے اس کے ہم جواب دیں. اس کے علاوہ کچھ اور کریں گے اس عقل و شعور کے ذریعے سے صحیح جواب نہیں دے پائیں گے قیامت کے دن. یعنی اگر کوئی عقل و شعور کو صرف اس میں استعمال کرے کہ دنیا بنا لے یہ اس کا اچھا جواب نہیں ہوگا. تو اس کو ایک خاص جگہ تک پہنچنا ہے آخرت کے اندر, اس آخرت کو اس مقام تک پہنچنے کے لیے اس دنیا کو بھی تعمیر کرنا ہے, اس دنیا کی اصلاح بھی کرنی ہے, اس دنیا کے اندر آنے والے چیلنجز کا مقابلہ بھی کرنا ہے. آج کی جو مشکلات میں سے ایک مشکل ہے وہ انفارمیشن نہیں ہے, میرے خیال میں ڈس انفارمیشن. انفارمیشن کو کوئی روک نہیں سکتا, یعنی ایسا نہیں ہوگا کہ کوئی دنیا کا میڈیا جد وجہد کر کے طاقت کر کے کسی خبر کو اسٹریٹ فارورڈ چھپا لے, اب ایسا نہیں ہو پاتا. اب دنیا میں خبر کہیں نہ کہیں سے نکل ہی آتی ہے. اب جو کام کیا جا رہا ہے وہ یہ ہے کہ ایک خبر کو کیسے کیا جائے کہ مختلف اخبار کے اندر رکھتے ہوئے, خبروں کے اندر رکھتے ہوئے اس کو کسی طریقے سے زاویے سے ہٹا دیا جائے, جہاں پر اس کو صحیح جگہ پہنچنا چاہیے وہاں پہنچنے نہ دیا جائے. بس انفارمیشن ہو, اس انفارمیشن کے ساتھ کچھ ڈس انفارمیشن ہو, اور اس ڈس انفارمیشن کے نتیجے میں وہ جو اصل انفارمیشن تھی وہ کسی طریقے سے چھپ جائے, کہیں کم ہو جائے, اس کی انٹینسٹی میں کمی واقع ہو جائے. اس کے بہت سارے انداز ہیں, اس کے بہت سارے طریقے ہیں, اور جب ایک دفعہ لوگوں کے دماغ میں وہ خبر چھپ جاتی ہے تو پھر اس ابہام سے فائدہ اٹھایا جاتا ہے. بہرین مثال ہمارے سامنے ہے, دس کیوں مثالیں ہمارے اور آپ کے سامنے ہیں. وہ دنیا اسی منافقت کے اوپر چل رہی ہے. مثلاً ابھی امریکہ میں پریزیڈنٹ اوباما کو انہوں نے دیکھا کہ وہ قطر کے امیر سے ملا, صبح کے وقت قطر کے امیر سے ملا مثلاً, اور اس نے قطر کے امیر کی حمایت میں بیانیہ جاری کیا کہ جو مشترکہ پریس کانفرنس ہوئی تھی اس کے اندر اس نے کہا, مثلاً صبح کا ٹائم تھا کوئی بھی, اس میں اس نے کہا کہ یہ ڈیموکریسی کے لیے اپنے ملک میں ڈیموکریسی کے فروغ کے لیے جو اقدامات انجام دے رہے ہیں ان سے قدر کی نظر سے دیکھتے ہیں اور بہت اچھا کام کر رہے ہیں, اس طرح کی باتیں کی. اس کے بعد شام کو کسی آرگنائزیشن کے ساتھ بیٹھا اور وہاں پر گفتگو ہوئی اسی قطر کے امیر پہ, تو اس نے وہاں پہ کھل نہیں کرا, یہ تو یہ وہ کچھ نہیں کر رہا جو کرنا چاہیے, اسے کام میں کوئی سبسٹینشیل کام نہیں ہے, دکھاوے کے کام کر رہا ہے سر. ابھی صبح اس کی تعریفیں کر رہا تھا اسی ٹاپک کے اوپر, کہہ رہا تھا اس نے بہت کچھ کیا ہے, ہم اپریشیٹ کرتے ہیں. شام کو پبلک کے سامنے کہہ رہا ہے ایسی بیوقوف بنا رہا ہے, یہ کوئی کام نہیں کر رہا. تو یہ منافقت ہے. اچھا یوں لگتا ہے جیسے یہ منافقت ختم نہیں ہوگی, یعنی میرا اپنے خیال ہے اگر کوئی یہ سمجھ رہا ہے کہ یہ جو دنیا کا میڈیا ہے اس کے اندر سے یہ منافقت نکلے گی, شاید یہ منافقت نہیں نکلے گی. ہمیں خود اتنا ہوشیار ہونا پڑے گا کہ ہم اس کی مختلف باتوں کے دوران سے اصل اور حق کو جھوٹ کو نکالنے کی کوشش کریں, اور یہ ساری جد و جہد اسی کا ایک سلسلہ ہوتی ہے. درود بھیجے گا محمد وال محمد. مجھے لگتا ہے کہ آج کے زمانے میں دو تین ایشوز ہیں جو بہت زیادہ امپورٹنٹ ہو گئے ہیں, جس کی وجہ سے یہ جو ظلم کرنے والے لوگ ہیں ان کے لیے مشکلات بڑھ رہی ہیں. ایک بات تو یہ کہ میں نے عرض کیا آج کوئی معلومات کو روک نہیں سکتا, جو کچھ کسی ملک کے اندر ہو رہا ہے, جو کچھ ملک سے باہر ہو رہا ہے, معلومات کہیں نہ کہیں باہر آ جاتی ہیں, انفارمیشن باہر آ رہی ہے جو پاکستان سے ہو رہا ہے. تو اب فرض کرو کوئی ظلم کرنے والا ہے, کوئی کرپشن کرنے والا ہے, تو وہ یہ سوچے کہ میں کرپشن کروں گا ظلم کروں گا, خبر باہر نہیں آئے گی, خبر تو باہر آئے گی, یہ تو اب کوئی نہیں روک پا رہا. دوسرا مسئلہ یہ ہے کہ مفادات کا جو ٹکراؤ ہے वो बिल्कुल खुल गया है। अब फ्लेक्सिबिलिटी बहुत कम रह गई है। पहले ऐसा था मसलन जैसे कोई किसी के पास बार्गेनिंग में देने की ताकत हो तो वो एक जगह पे देखता था कि भाई मामला बहुत ख़राब हो रहा है तो चलो कुछ बार्गेन कर लेते हैं, कुछ डेढ़ लाख मामले को हल कर लेते हैं। मुझे यूँ लग रहा है जैसे अब बार्गेनिंग की जो स्ट्रेंथ है वो ख़त्म होती चली जा रही है, अब सिर्फ टकराव का रास्ता रह गया, चाहे वो इकोनॉमिक्स में हो चाहे वो पॉलिटिक्स के अंदर हो। मिसाल के तौर पर अगर अमरीका चाहे भी तो कि बहरीन के ऊपर कुछ कॉम्प्रोमाइज़ कर ले, नहीं कर पाएगा, नहीं कर सकते। यानी अब मफादात में जगह नहीं रही है, इतना लूटमार हो चुकी है और पब्लिक इतनी अवेयर हो चुकी है कि अब अगर कोई चाहे कि बार्गेन करते हुए आगे निकल जाए, मेरा नहीं ख्याल अब बार्गेन नहीं हो पाएगी, लिहाजा कॉन्फ्लिक्ट्स बढ़ेंगे। जो मुझे इस इन दो बातों के नतीजे में समझ में आती है, बात वो ये कि इंफॉर्मेशन आ रही है और बार्गेन की गुंजाइश नहीं है, इसका मतलब है कि अब कॉन्फ्लिक्ट्स का दौर है और अब हम लोग जंगों को होता देखेंगे। नतीजे में ये जो टर्मोइल हमारे सामने है इस वक्त कि तकरीबन हर जगह पर कुछ ना कुछ हो रहा है, मेरा अपने ख्याल है उसकी वजह यही है, अब बार्गेन की गुंजाइश नहीं है। वो जो दुनिया का सालमाना निज़ाम है वो अपनी पीक के ऊपर आ रहा है, तो वो जुल्म कर कर के पूरी दुनिया को तंग कर चुके हैं, पूरी दुनिया बाखबर भी हो गई है, मजीद जुल्म की गुंजाइश नहीं है और वो अपनी जालिमाना तबीयत तब्दील नहीं कर रहे। अब सिवाय इसके कि टकराव होता है, टकराव के सिवा कुछ नहीं है। अब इस टकराव के आलम में ये लोग करेंगे क्या? खबरें तो आएंगी, मजलूम को पता भी चल जाएगा कि ये क्या कर रहे हैं, टकराव भी बढ़ेगा। तो दो पॉलिसीज बहुत आसानी से इख्तियार की जाती हैं हर खबर के लिए। एक तो ये कि उस खबर को डिस्ट्रैक्ट कर दिया जाए कॉम्प्लिकेशन के जरिए से, इतनी चीज़ें एक इवेंट के अंदर ऐड कर देते हैं कि एक आम आदमी के दिमाग से ही निकल जाता है कि वो असल वाली बात क्या थी, ये भी इसके साथ लगा दो, वो भी उसके साथ लगा दो और वो बढ़ाते चले जा रहे हैं। आम आदमी के दिमाग में बिल्कुल नहीं रहता वो असल इशू जहाँ से सारी दास्तान शुरू हुई थी, वो असल इशू क्या था। मुझे याद आता है तकरीबन 86-87 की बात थी, मेरे ख्याल में अमेरिकन ने एक डेलीगेशन भेजा, रोनाल्ड रेगन का दौर था, एक डेलीगेशन भेजा, उसको कुछ ईरानियों की पॉलिटिक्स में मौजूद लोगों ने ये धोखा दिया था, इमाम खुमैनी हयात थे उस वक्त, धोखा दिया था कि ईरानियों में कुछ लोग ऐसे हैं जो इमाम खुमैनी के अगेंस्ट चलकर अमरीका से ताल्लुकात बनाने को तैयार हैं। उनको कुछ लोगों ने धोखा दिया कि ईरानियों में कुछ लीडर्स ऐसे हैं कि अगर उनके साथ आप जाकर मिलें तो वो इमाम खुमैनी के अगेंस्ट चलेंगे, आपसे ताल्लुकात बना लेंगे, तो आप ईरान में एक फिफ्थ कॉलम क्रिएट कर लेंगे, एक बागी ग्रुप बनाने में कामयाब हो जाएंगे। तो अमेरिकन प्रेसिडेंट का एक एडवाइज़र था मैकफॉर्डन नाम करके, रोनाल्ड रेगन ने उसको भेजा था मैकफॉर्डन को। मैकफॉर्डन आया, वो स्विट्ज़रलैंड का एक असलहे का ताजर था जो असलहे की ट्रेडिंग करता था, ईरानियों के लिए भी करता था, वो उसके साथ आया असलहे का ट्रेडर बन के, कि जैसे वो स्विट्ज़रलैंड का असलहे का ताजर आता था ये भी आया और स्विस पासपोर्ट के ऊपर आया। अमेरिका का सिक्योरिटी एडवाइज़र प्रेसिडेंट का, वो स्विट्ज़रलैंड के पासपोर्ट के ऊपर ईरान आया उस असलहे के ताजर के साथ मिलकर, और उसके साथ एक केक था चाबी की शक्ल का, एक इंजील थी, बाइबल थी जिसके ऊपर रोनाल्ड रेगन का सिग्नेचर था और एक लेटर था रोनाल्ड रेगन का, ये तीन चीज़ें लेकर वो आ गए। अच्छा, अब सिपाह वगैरह को पता चल गया कि भाई ये पार्टी ईरान पहुंच गई है, उन्होंने इन पर रेड किया, इन पर हमला किया, इन दोनों को अरेस्ट करके इनको एक होटल पहुंचा दिया, फॉर्मली अरेस्ट नहीं किया, इनफॉर्मल अरेस्ट करके इनको एक जगह पर पहुंचा दिया। अच्छा, अब वो मैकफॉर्लन साहब जो ये समझ रहे हैं कि मैं किसी ईरानी बड़े डेलीगेशन से मिलने वाला हूँ जिससे मिलकर मैं इमाम खुमैनी के खिलाफ चलने की कुछ कोशिश करने वाला हूँ, वो बड़ा आदमी भारत, अब उसको सुनाते रहे बस अब मुलाकात होने वाली है, अब मुलाकात होने वाली है। उधर सिपाह ने ऊपर से नीचे सबको इत्तला दे दी कि भाई इस तरह का एक बंदा आया था वो हमने पकड़ लिया, अब इसके साथ क्या करना है। उधर वो लोग सोच रहे हैं, इधर ये इसको टहला रहे हैं कि अब मुलाकात होने वाली है। तो उसमें इसका जुमला मशहूर था, कहने लगा कि मैं रशिया फर का कोट लेने जाता हूँ तो गोरबचोव खड़ा हो जाता है, तुम लोग कहाँ मुझे फंसा रहे हो, क्योंकि कोई आदमी आ ही नहीं रहा मिलने के लिए। बारह एंड ये हुआ कि ईरानी जो भी लीडरशिप थी उसने फैसला किया कि इनको ठीक ठाक फंसा दिया जाए, और फंसा इस तरह से दिया जाए कि रफ्संजानी जुम्मे के खुतबे में गए और उन्होंने वहाँ पर डिक्लेयर कर दिया कि भाई रोनाल्ड रेगन ने ऐसी एक पार्टी हमारे यहाँ भेजी है, हमने उनको अरेस्ट कर लिया है और खूब उनकी इंसल्ट की। फिर बाद में एक न्यूज़ वकील प्रेस कॉन्फ्रेंस की, उसके अंदर मैकफॉर्लन का स्विट्ज़रलैंड की पासपोर्ट का फोटोकॉपी सारी दुनिया को दे दी, कि ये देखो यहाँ अमेरिका का सिक्योरिटी प्रेसिडेंट का सिक्योरिटी एडवाइजर स्विट्जरलैंड की पासपोर्ट पे आया, जाली पासपोर्ट बनाकर, और इस तरह इनको बेइज्जत करके बाहर निकाल दिया। अब अमेरिका ने काउंटर क्या किया, अब उनकी तो इंसल्ट हो गई कि भाई ये क्या है, तो बदमाशी हो गई हमारे साथ। वो नशे की कॉन्टैक्ट नहीं बना बल्कि और जहरील हो गए, पूरी दुनिया को जवाब देना पड़ रहा है कि यार तुम्हारा अमेरिकन प्रेसिडेंट का सिक्योरिटी एडवाइजर जब जाली पासपोर्ट के ऊपर दुनिया में सफर करता है और ये हरकतें क्या हो रही है। अब इन्होंने क्या किया, इन्होंने ये कहा कि ये ईरानी जो असलाह ले रहे थे, अच्छा इस दास्तान को कुछ छुपाना था तो फायदा उठाया वो जो स्विट्जरलैंड का असलहे का डीलर था, कहे जो असलहे का डीलर था ना ये निकारागुआ में एक ग्रुप था कॉन्ट्रा का, ये उनको उनसे असलहा लेता था और वो असलहा ईरानियों को बेचता था। अच्छा अब निकारागुआ को पता नहीं कहाँ से गुजर गया इसके अंदर, कहा वो ईरान निकारागुआ के अंदर एक रेवोल्यूशनरी मूवमेंट चल रही थी उस जमाने में, कहा वो जो निकारागुआ में मूवमेंट चल रही है कॉन्ट्राबागियों की, ये जो असलहे का डीलर था ये उन कॉन्ट्राबागियों से असलाह खरीदता था और उन कॉन्ट्राबागियों को असलाह इसराइल देता था, और इसमें इसराइल को भी घुसेड़ दिया। कहा इसराइल असलाह देता था कॉन्ट्राबागियों को और कॉन्ट्राबागियों से असलाह खरीद कर इस असलहे के डीलर ने ईरान को दिया है, तो ईरान जो असलाह खरीद रहा है उसका पैसा इसराइल को जा रहा है इनडायरेक्टली, सही है। और इस स्कैंडल का नाम रखा ईरान कॉन्ट्रा स्कैंडल। अच्छा ये सारा ड्रामा क्यों किया, ये छुपाने के लिए कि हमारा सिक्योरिटी एडवाइजर इनके हाथों में जलील हुआ है, हम इनके पास गए थे सुलह करने के लिए और हमारी सुलह नहीं हुई, उस सब को छुपाने के लिए उधर से इसराइल को डाला कि इसराइल कॉन्ट्रा को असलहा देता था, फिर असलहा जो कॉन्ट्रा को मिलता था वो ये असलहे का ताजर स्विट्जरलैंड का खरीदता था, फिर ये जो खरीदता था ये ईरानियों को बेचता था, फिर ईरानियों से जो पैसा आता था वो यूं घूमता घुमाता इसराइल चला जाता था। और इसमें पता नहीं कितने लोगों को कितने जज्बात को मुलव्वज़ कर दिया, बस एक तो यही मुलव्वज़ कर दिया इस तरह का कि भाई ईरान जो इसराइल के खिलाफ इतना ज्यादा बोलता है ना इसका पैसा भी इसराइल को जाता है। पता नहीं कहाँ कहाँ की दास्तानें लगा दी, सारी दास्तानें क्यों लगाई हैं, असल दास्तान छुपाने के लिए। तो कॉम्प्लिकेशन कर देना, इतना पेचीदा कर दो लोगों को समझ में नहीं आएगा भाई ये क्या दास्तान हो गई, इसराइल भी है कॉन्ट्रा भी है। अच्छा कॉन्ट्रा लातिनी अमरीका का, इसराइल यहाँ फलस्तीन के अंदर, और ईरान और स्विट्जरलैंड वो एक दास्तान बना दी कि पब्लिक को समझ में नहीं आया कि ये हुआ क्या और असल इशू जो है वो छुप जाए। दूसरी मिसाल मिसाल के तौर पर चाइनीज ने भी यही किया, चाइनीज भी बड़े उस्ताद है इस मामले के अंदर। जिस दिन इमाम खुमैनी का इंतकाल हुआ उस दिन चाइना ने चाइनीज आर्मी ने जो उनका स्क्वायर था टियानमेन स्क्वायर जहाँ पर ये मूवमेंट चल रही थी अमेरिका की सपोर्टेड मूवमेंट थी, वहाँ पे बड़ी पब्लिक जमा हुई हुई थी। चाइनीज आर्मी ने जिस दिन इमाम खुमैनी का इंतकाल हुआ उसी दिन उस स्क्वायर के ऊपर हमला कर दिया और वहाँ के सारे कैंप्स उठा के फेंक दिए, पब्लिक को मारा कूटा ये किया वो किया। अच्छा उन्होंने क्यों फायदा उठाया, उनको पता है अमरीका पूरी दुनिया इमाम खुमैनी के इंतकाल की वजह से इसमें मशगूल होगी, इसमें मशगूल होगी, दुनिया की सारी हेडलाइंस इमाम खुमैनी का इंतकाल होगी, अगर हम मारपीट करेंगे पता भी नहीं चलेगा, कम से कम फौरी रिएक्शन नहीं आ पाएगा, अमेरिकन प्रेसिडेंट दो इश्यूज को इकट्ठा डील नहीं कर पाएगा। तो उन्होंने इतनी खामोशी से बड़े इवेंट के नीचे रखते हुए अपने काम को अंजाम दे दिया। ये तरीके का है आज की दुनिया का, मीडिया को इस तरीके से इस्तेमाल करते हैं, लोगों को एहराम दे देते हैं और उनको मुश्किल में मुब्तला करते हैं। अब इस वक्त की सूरत हाल क्या है, अभी मैं आज ही अंदाजा लगा रहा था कम से कम 8 मुल्कों में एट अ टाइम हादसा पेश आ रहा है, कम से कम 8 मुल्कों में एक ही वक्त में हालात पेश आ रहे हैं, हादसा पेश आ रहे हैं, और ऐसे हालात पेश आ रहे हैं कि अगर ये अलहदा अलहदा होते तो हर एक हेडलाइन होता, अगर अलहदा अलहदा होते तो सब हेडलाइन थे, लेकिन इस वक्त 8 मुल्कों में है। मसलन मेरी अपनी लिस्ट के मुताबिक 4 में सिवियर है, काफ़ी सख्त हो गया है, 4 के अंदर इंटेंसिटी लो है, जो सिवियर है मेरा अपने ख्याल है उसमें मसलन ऑन टॉप लीबिया का इशू कि अब तो बाकायदा जंग हो गई उसके अंदर, यानी अमरीका बरतानिया और फ्रांस की फौजें उतरी हुई हैं, हर किस्म का असलाह फराम कर रहे हैं, उधर से हम लीबिया आर्मी भी हर किस्म का असलाह इस्तेमाल कर रही है, नहीं मालूम कितने हज़ार लोग मर चुके हैं, फिलहाल रास्ता कोई नहीं है, फिलहाल यही नज़र आता है कि ये जंग अभी चल रही है। यमन के अंदर इशू चल रहा है, लोग मर रहे हैं, हर चंद दिन के ऊपर कुछ ना कुछ लोग मर रहे हैं, इसी तरीके से सीरिया के अंदर भी यही प्रॉब्लम चल रही है, सीरिया के अंदर भी कुछ शहरों के अंदर बाहर मुजाहरे चल रहे हैं, और चौथा जो इस इंटेंसिटी पर आता है वो बहरीन आता है कि जिसके अंदर बाहर ये मसाइल चल रहे हैं। چار ملکوں میں لو انٹینسٹی پر ہے، مثلا ایجپٹ کے اندر، تونس، الجزائر اور جارڈن کے اندر، اس میں کسی حد تک لو انٹینسٹی کے اوپر ہے. باقی ملکوں میں بھی کچھ نہ کچھ تھوڑا بہت ہو رہا ہے، لیکن یہ آٹھ ملک ہیں جو ہیں اس وقت بالکل سامنے آئے ہوئے ہیں کہ ہاں ان کے اندر مستقل ہو رہا ہے. اب تو ظاہر ہے اس لسٹ کے اندر سعودیہ کو بھی شامل کرنا چاہیے کہ اس میں بھی بہرحال پبلک نہیں مر رہی، لیکن بہرحال مظاہرے کم از کم کچھ نہ کچھ کسی نہ کسی سطح کے اوپر ہو رہے ہیں. اور جو کوشش وہ چاہتے ہیں، وہ ایران کو بھی چاہتے ہیں کہ اسی لسٹ کے اندر کسی طریقے سے لا کر کھڑا کریں، لیکن ظاہر ہے کہ وہاں پر دو سال پہلے جو کچھ ہوا وہ اب دوبارہ نہیں ہو پا رہا. مجموعی طور پر ان ممالک کے اندر چار طاقتیں عمل کر رہی ہیں، جو مجھے ابھی تک سمجھ میں آ رہا ہے چار طاقتیں اس کے اندر عمل کر رہی ہیں. ہمیں ہر طاقت کے اوپر تھوڑا سا غور کرنا ہوگا جب ہم ان معاملات کو دیکھیں گے. ظاہر ہے میں نے عرض کیا کہ ایشو آٹھ نو ملکوں کے اندر ہو رہے ہیں، ہم آٹھ نو ملکوں کے اوپر علیحدہ علیحدہ وقت نہیں دے پائیں گے، تو ہم اوور آل ایک قانون بنانے کی کوشش کر رہے ہیں کہ مجموعی طور پر کس قانون کے اندر ان سارے ملکوں کے حالات کو لا کر دیکھا جا سکتا ہے. درود بھیجے گا محمد والے محمد. شاید چار بنیادی طاقتوں کو ہم ان ملکوں کے اندر آئیڈینٹیفائی کر سکتے ہیں. ایک تو ظاہر ہے حزب حاکم ہے، اور وہ جو فرد حاکم ہے، کہیں پہ حزب حاکم ہے کہیں پہ فرد حاکم ہے. مثلا حسنی مبارک کو ہم کہہ سکتے تھے کہ اس میں فرد حاکم ہے، اور شاید کوئی حزب اور پارٹی بھی اس کے پیچھے اتنی زیادہ نہیں تھی، ایک بندہ تھا. لیبیا کو بھی کم از کم کسی حد تک یہ کہہ سکتے ہیں کہ وہ فرد یا حزب کے درمیان میں، پارٹی کے درمیان میں موو کر رہا ہے. بس ایک وہ ہے جو حاکم پارٹی ہے، چاہے وہ فرد ہو اور چاہے وہ پولیٹیکل پارٹی ہو. دوسرا اس کے مقابلے میں بالکل عوامی طاقت ہے. عوامی طاقت کسی بھی صورت میں ہو سکتی ہے. عوامی طاقت یہ بھی ہو سکتی ہے کہ اس کو کوئی استعمال کر رہا ہو. عوامی طاقت یہ بھی ہو سکتی ہے کہ وہ خود انسپائر ہوئے ہوئے ہوں اور کسی کام کو انجام دینا چاہتے ہوں. بہرحال ایک عوامی طاقت ہے جو موجودہ حاکم فرد یا پارٹی کے خلاف چل رہی ہے. ان دو کے پیچھے ایک اور طاقت ہے جس کو ہم آئیڈینٹیفائی بہت آسانی سے کر سکتے ہیں. وہ ہر ملک کے اندر ایک اور پاور پلر ہے جو کبھی کھل کر اور کبھی خاموشی سے اپنے کام کو کر رہا ہوتا ہے. مثلاً ہم پاکستان کے ذریعے بہت آسانی سے سمجھ پائیں گے. ایک ہمارے حزب حاکم ہے، پولیٹیکل اسٹرکچر، ایک ہمارے عوام ہے، اور تیسرا بہت آسانی سے اگر ایک اور طاقت کو ڈھونڈیں جو پاکستان کے اندر کاموں کو کرتی ہو، چیزیں اس کے ہاتھ میں رہتی ہوں، بہت آرام سے اس کو آرمی کہیں گے، وہ فوج ہے ہمارے ملک کی. اسی طرح ان تمام ملکوں کے اندر بھی ایک تو حزب حاکم ہے، ایک عوامی طاقت ہے، ایک اور کوئی پاور ہے جو پیچھے بیٹھی ہے. اچھا اب ایجپٹ کے اندر وہ پاور آرمی ہے مثال کے طور پر، اور کہہ سکتے ہیں کہ مثال کے طور پر یمن کے اندر وہ طاقت قبائل ہے، قبیلوں کا نظام. عراق کے اندر کہہ سکتے ہیں وہ طاقت مذہبی رہنما ہے، کہ جو نہ مثال کے طور پہ حزب حاکم کے مقابلے میں ایک اور پاور ہے ان کے پاس. ٹھیک ہے، تو یہ تین طاقتیں ہو گئیں، اور چوتھی جو وہاں پہ ایلیمنٹ ہے وہ بیرونی طاقتیں ہیں. ہر بیرونی طاقت کا وہاں پر کچھ، ہر ملک کے اندر کوئی نہ کوئی اثر و رسوخ وہ ہے یہاں پر، تو وہ چوتھی طاقت ہے. تو اب ہمارے پاس چار طاقتیں اکٹھی عمل کر رہی ہیں، ایک عوامی طاقت ہے، ایک حزب حاکم ہے، ایک وہ چھپی ہوئی طاقت ہے، اور ایک بیرونی طاقت. اب اس بیرونی طاقت میں بھی کئی چیزیں ہو سکتی ہیں، ہر کوئی علیحدہ علیحدہ بھی عمل کر سکتا ہے. فی الحال کم سے کم ایک ہی ہے، سارا کا سارا کیپٹلزم ہے کہ جو مل کر کام کر رہا ہے. ہر ملک کے اندر ایکویشن اس کے اوپر گھوم رہی ہے، ہر ملک کے اندر ایکویشن یہاں پہ گھوم رہی ہے، کون سی طاقت جڑ پکڑ لے گی. میں ایجپٹ کے اوپر اس کو امپلیمنٹ کرنے کی کوشش کرتا ہوں تو ہمیں تھوڑا سا اندازہ ہو جائے گا. درود بھیجے گا محمد والے محمد. ایجپٹ کے اندر حزب حاکم و فرد حاکم کون تھا؟ حسنی مبارک تھا. وہ جو چھپی ہوئی طاقت تھی وہ ایجپٹ کی آرمی ہے. عوامی طاقت ہمارے سامنے علیحدہ سے، اس میں عوامی طاقت کے اندر اخوان المسلمین بھی شامل ہیں، پرو اسلامک بھی شامل ہیں، پرو لبرلزم بھی شامل ہیں. اور چوتھے لوگ جو ہیں جو بیرونی طاقتیں ہیں، مثال کے طور پر امریکہ ہے اور اسرائیل ہے جو ایجپٹ کے معاملے میں واضح طور پر کام کر رہے ہیں. اب ان سب کی مصلحتیں ہیں. مثال کے طور پر حسنی مبارک امریکہ کے لیے ناکارہ تھا، امریکہ اور اسرائیل کے لیے، سوری آرمی کے لیے ناکارہ تھا، حسنی مبارک آرمی کے لیے, ایجپٹ کی آرمی کے لیے ناکارا آدمی تھا. کیوں؟ حسنی مبارک نے طے کیا تھا کہ میرے بعد میرا بیٹا آئے گا. آرمی اس کو پسند نہیں کر رہی تھی, آرمی چاہتا تھا, آرمی چاہ رہی تھی کہ اس کے بعد دوسرا آرمی مین آئے جو فوج لے کر چلے اس کو. تو حسنی مبارک آرمی کے لیے تقریباً ناپسندیدہ آدمی تھا. اچھا, عوام کے لیے, عوام کے لیے صرف حسنی مبارک ناپسندیدہ نہیں تھا, پورا سسٹم ناپسندیدہ تھا. وہ پورے سسٹم کو اٹھانا چاہ رہے ہیں. بس ایجپٹ کے اندر آرمی حسنی مبارک کو اٹھانا چاہتی ہے, سسٹم کو پھینکنا نہیں چاہتی. عوام حسنی مبارک اور سسٹم دونوں کو پھینکنا چاہتے ہیں. امریکہ اور اسرائیل کیا, امریکہ اور اسرائیل جب تک ممکن تھا حسنی مبارک کو رکھنا چاہتے ہیں, جہاں تک ممکن تھا وہ حسنی مبارک کو رکھنا چاہتے تھے. انہوں نے 30 سال اس کے اوپر انویسٹ کیا تھا, وہ نہیں چاہتے تھے کہ اتنی آسانی سے جائے. لیکن جب انہوں نے دیکھا کہ یا یہ جائے یا پورا سسٹم جائے, تو انہوں نے اس کو قربان کیا سسٹم کو بچانے کے لیے. ٹھیک ہے, بس اب ہمیں طاقتوں کا ٹکراؤ کیسے دیکھنا پڑے گا, یہ تھوڑا سا کمپلیکس ایشو ہوگا, لیکن یہ آپ کو ایک قانون دے سکتا ہے کہ جس سے آپ ہر علاقے کے اندر جج کر پائیں گے. مثلاً ایسا سوچتے ہیں, حسنی مبارک کی طاقت کا دن ہے, وہ پریزیڈنٹ ہے, آرمی چڑی بیٹھی ہے, امریکہ اور اسرائیل اس کو سپورٹ کر رہا ہے, عوامی مظاہرے شروع ہو گئے. اچھا, ابھی تو عوامی مظاہرے شروع ہوئے ہیں, اب ایکویشن کیا بنے گی, حسنی مبارک ورسز عوام اور ورسز آرمی, چونکہ آرمی بھی چاہتی ہے یہ جائے. امریکہ اور اسرائیل یہ ورسز نہیں ہے, یہ چاہتے ہیں حسنی مبارک بچے. عوامی مظاہرے بڑھنا شروع ہوئے, بڑھنا شروع ہوئے, آرمی بھی چاہتی تھی کہ حسنی مبارک جائے, عوامی مظاہرے بھی بڑھ رہے ہیں کہ حسنی مبارک جائے, امریکہ اور اسرائیل کہہ رہے تھے کہ نہیں جائے, تھوڑا رک جائے. ان دونوں پارٹیوں نے الائنس کیا, آرمی نے اور پبلک نے, اور کہا حسنی مبارک جائے. امریکہ نے دیکھا بھائی اب کوئی راستہ نہیں ہے, کافی بھیجو اس کو, یہ بھیج دیا. اب کیا ایکویشن ہے, اب ایکویشن یہ کہ حسنی مبارک تو گیا, صحیح. اب جو نیا بندہ آئے گا کس کا ہے, یہ بھی امریکہ اور اسرائیل کا ہے, صحیح. لیکن اس دفعہ امریکہ اور اسرائیل کا ہے آرمی کے ساتھ مل کر, آرمی کے ساتھ مل کر. اچھا, اب جیسے یہ اسٹیج طے ہوگا, اب ایکویشن خراب ہوگا. کیا ایکویشن بنی, نہیں, نئی ایکویشن یہ ہے کہ پہلے آرمی اور پبلک دونوں مل کر اگینسٹ تھے حسنی مبارک کے, اور امریکہ اور اسرائیل حسنی مبارک کو سپورٹ کرتے. اب جبکہ حسنی مبارک گیا, نیا آدمی آ گیا, تو اب الائنس کیا ہے, اب امریکہ اسرائیل اور آرمی کا الائنس ہے اس نئی پاور کے لیے. اب عوام کس کے ساتھ ہیں, عوام اکیلے ہیں, اب لڑیں, خون یہاں بہتا ہے. جب تک پہلا گیم چل رہا ہے کہ کوئی انٹرنل پاور کا پلر ہے جو عوام کے ساتھ کھڑا ہوا ہے, تو خون نہیں بہے گا. اس وقت تک معاملہ پیسفل چلے گا, کچھ تھوڑا بہت لوگ مریں گے, اتنا کوئی انٹینسٹی نہیں جائے گی, ٹھیک ہے. لیکن جس دن وہ جو پاور پلر ہے وہ کہیں عوامی فیصلے کے خلاف آتا ہے, اب اصلی خون بہتا ہے, اصلی خون اس وقت بہتا ہے. ہمارے پاس جو بحرین میں مشکل ہے وہ یہ کہ بیرونی طاقت ہے آرمی, اور جو حزب حاکم ہے پہلے دن سے تینوں کا الائنس ہے کس کے اگینسٹ, عوام کے اگینسٹ. اب خون بہنا ہے, اب کسی کے پاس کچھ نہیں, یعنی وہ تینوں متحد ہیں, بیرونی طاقت ہیں, امریکہ اسرائیل فلاں سعودی عرب فلاں فلاں, یہ سب متحد ہیں کہ بحرین کا حاکم رہے. ظاہر بحرین کا حاکم اور اس کا پورا خاندان, اس کی پورا سسٹم چاہتا ہے کہ ہم رہیں. اور کوئی پاور پلر ہے مثلاً آرمی فلاں فلوم, نہیں نہیں ہے, اور اگر ہیں بھی تو پھر اس کے ساتھ ہے. عوام کس کے ساتھ ہے, عوام کسی کے ساتھ نہیں, یعنی عوام کا ساتھ دینے والا کوئی نہیں ہے, اکیلے کھڑے. تو اب یہ جو اکیلے کھڑے تو کیا ہوگا, اب ان کا خون بہے گا, اب ان کا خون بہے گا, اور ان کا کچھ خون بہا اور وہ معاملہ رک گیا. اچھا, اب یہ جو رکا ہے تو کیا ہوگا, میرا اپنی خیال ہے فوری تبدیلی نہیں آئے گی, بظاہر یہ لگتا ہے بحرین کے اندر فوری تبدیلی نہیں آئے گی, لیکن مجھے یوں لگتا ہے یہ بالکل ایسے ہی ہے جیسے امام خمینی جب ایران سے جلا وطن کیے گئے تھے, اس وقت کچھ مظاہرے ہوئے تھے اور ان کو جلا وطن کر دیا گیا تھا, پھر وہ 17 سال کے بعد واپس آئے تھے اور حکومت چینج کر لی تھی. مجھے یوں لگتا ہے ہم بحرین کی تاریخ میں جلا وطن والے اسٹیج کو دیکھ رہے ہیں, یعنی یہ وہ اسٹیج ہے جہاں بحرینی عوام نے نظام کے ساتھ, حزب حاکم کے ساتھ اپنے تعارض کا فیصلہ کر لیا ہے کہ ٹکراؤ تو ہو گیا ہے. اچھا, اس دن سے پہلے جس دن امام خمینی کو جلا وطن کیا گیا تھا, ایرانی عوام کو اندازہ نہیں تھا کہ ہم شاہنشاہانہ نظام سے عیناً ٹکراؤ کر چکے ہیں. جب امام خمینی جلا وطن ہوئے تب کمپرومائز کے سارے دروازے بند ہو گئے تھے کہ بھائی اب تو مر جائے تخلیق کو جلا وطن کر دیا, تو اب وہاں پر دروازے بند ہوتے ہیں کمپرومائز کے. مجھے یوں لگتا ہے کہ جو بحرین میں پچھلے ایک مہینے کے اندر حادثات ہوئے ہیں, اس نے ان تمام کمپرومائز کے دروازوں کو بند کر دیا ہے. جس طرح سے گورنمنٹ نے ریٹیلیٹ کیا ہے, انتقام لیا ہے, مثلاً جو زخمیوں کا علاج کرے گا وہ بھی جیل میں, جو زخمیوں کا علاج کرنے پہ اصرار کرے گا وہ بھی مرے گا, اس کو بھی ٹارچر ہوگا, جتنے ہیومن رائٹ کے کام کرنے والے ہیں وہ سب ٹارچر ہوں گے, حتیٰ وہ اسٹوڈنٹ جو ڈیمونسٹریشن میں شرکت کریں گے ان کو کلاسوں سے نکال دیا جائے گا, ٹیچر کو نکال دیا جائے گا. یعنی پاگلوں کی طرح حکومت نے عوام کو پیٹنا شروع کر دیا ہے ہر طرح سے. بی بی سی کا ایک رپورٹر کہتا ہے ہر رات کمانڈوز گھروں کے اندر گھس کے لوگوں کو اٹھا رہے ہیں, ہر رات کا کام یہی ہے. اور جیسے کہ اب تک ہمارے پاس خبریں ہیں, 4 خواتین زندانوں کے اندر ٹارچر سے شہید ہو چکی ہیں اب تک, 2 میں نے اس دن مجلس میں عرض کی تھیں, ابھی آج جو خبریں تھیں وہ 4 خواتین ہو چکی ہیں. بدقسمتی سے جو کچھ ظاہر ایک عورت کے ساتھ زندان کے اندر ٹارچر کے دوران ہوتا ہے وہ آپ جانتے ہیں کہ پھر کیا ہوتا ہے. ایک شاعرہ کا کیس بہت مشہور ہوا ہوا ہے کہ نہیں معلوم اس بیچاری کے ساتھ کیا ہوا ہے کہ وہ سائیکالوجیکلی کوما کے اندر چلی گئی ہے, نفسیاتی طور پہ کوما کے اندر چلی گئی. تو یہ سب وہ چیزیں ہیں جو گورنمنٹ کیا کہہ رہی ہے, وہ یہ کہ نو کمپرومائز, اب ہماری اور تمہاری دشمنی کھل کر ہے. صحیح, اور یہ عوام کو رزلٹ ملا ہے کہ بھائی ہمارا ساتھ دینے والا کوئی نہیں ہوگا, ہماری اور ان کی دشمنی کھل گئی ہے. اب کتنا ٹائم لگے گا کہ گورنمنٹ چینج ہوگی؟ مثلاً ایرانیوں کو تقریباً 17 سال لگے تھے اس پریپریشن تک آنے میں, جب امام خمینی کو جلا وطن کیا تھا اس سے لے کر انقلاب کے رونما ہونے تک تقریباً 17 سال لگے تھے. یہ زمانہ ٹیکنالوجی کا زمانہ ہے, اس زمانے میں ٹیکنالوجی کی اسپیڈ بہت زیادہ ہے انفارمیشن اور کمیونیکیشن کی. مجھے یہ لگتا ہے بحرین میں مثال کے طور پر 17 سال لگنے چاہیے, اتنی لمبی مدت لگنی چاہیے. لیکن ہاں یہ کہہ سکتے ہیں کہ فوری تبدیلی آ جائے تقریباً ناممکن, فوری تبدیلی رونما ہو جائے میرا نہیں خیال فوری تبدیلی آنے کا کوئی امکان اس وقت ہوگا. ہاں یہ ہوگا کہ بحرینی اب اپنے معارضے کا ٹکراؤ کا اعلان کر چکے ہیں, ان کو مدت لگے گی, ان کو بہت لمبے اور تکلیف دہ تقریباً گوریلا جنگ سے گزرنا پڑے گا, بڑی لمبی تکلیف دہ گوریلا جنگ ہوگی, اس سے لوگ گزریں گے, اس کے بعد کہیں جا کر یہ حزب حاکم یا نظام شکست کھائے گا. البتہ اس دوران کچھ حادثات ہو سکتے ہیں کہ جن کی وجہ سے شاید اچانک شکست کھا جائے, کوئی حادثہ ہو سکتا ہے. مثلاً فرض کر لیتے ہیں کہ نظام حاکم کے بڑے بڑے لوگ قتل کر دیے جائیں کسی بھی حادثے کے اندر, کسی بھی بم دھماکے کے اندر, مثلاً پتہ نہیں کیا کچھ ہو سکتا ہے, تو شاید اچانک کوئی تبدیلی رونما ہو جائے. لیکن ایز پر جو روٹین اب تک رہا ہے اس میں تبدیلی مدت لگے گی, اپنا ٹائم لے گی. درود بھیجے محمد والے محمد. دوسرا جو آج ٹاپک میں چھیڑنا چاہ رہا تھا آپ کی خدمت میں وہ امریکی نظام کی ایک مشکل کی طرف تھا, جس کے اوپر اس وقت امریکہ کافی حد تک توجہ دے رہا ہے, امریکی سسٹم, اور اس میں انفارمیشن اور ڈس انفارمیشن دونوں ساتھ ساتھ چل رہی ہیں. وہ اس طریقے سے ہے کہ جیسے کہ میں پہلے بھی اس کے اوپر کئی دفعہ عرض کر چکا ہوں, ابھی انٹینسٹی بہت بڑھ گئی ہے, پریزیڈنٹ اوباما ہر روز اس کے بارے میں کچھ نہ کچھ کہہ رہا ہے, کانگریس بھی کچھ نہ کچھ کر رہی ہے, میں اس کو ہائی لائٹ کرنے کی کوشش کر رہا ہوں. اب یہاں پہ ساری اکنامکس کی ٹرمز ہیں, آپ سب لوگ تقریباً ان ٹرمز سے واقف ہیں, لیکن بالکل آسان کرتے ہوئے مجھے کہ صاحب میری ایک تنخواہ ہے, فرض کر لیجیے میں اگر امریکن سسٹم کے اندر رہتے ہوئے اس کے اوپر کچھ کہوں, فرض کریں میری تنخواہ 10,000 روپے, 10,000 روپے میری تنخواہ ہے, اور جو میرا خرچہ ہے وہ ہر سال کا تقریباً 12,000 روپے, ہر مہینے کا خرچہ 12,000 روپے, اور اب تک جو میرے اوپر قرضہ چڑھ چکا ہے وہ تقریباً 15,000 روپے ہے. ٹھیک ہے, بس میری تنخواہ 10,000 روپے ہے, میرا خرچہ 12,000 روپے ہے, اور 15,000 روپے میرے اوپر قرضہ چڑھ چکا ہے. ٹھیک ہے, اور میرے پاس کوئی راستہ نہیں ہے کہ میں ہر مہینے کا خرچہ 12,000 روپے کسی طرح پورا کر لوں, یعنی یا تو اپنا خرچہ کم کر لوں یا اپنی کمائی بڑھا لوں, دونوں میں سے کوئی راستہ نہیں ہے میرے پاس, اور میں اس مصیبت کے اندر پھنس گیا. اچھا, ایسا آدمی جس کی منتھلی کمائی 10,000 روپے ہے, قرضہ اس کے اوپر 15,000 روپے ہے, ہر مہینے اس کو 2,000 روپے یعنی اپنی انکم کا تقریباً 20% قرض لینا پڑ رہا ہے, امیدیں کبھی ہوتی ہے کہ اس آدمی کے حالات اگر لوگوں کو پتہ چل جائیں تو اسے قرضہ دینا بند کر دیں گے. اس کی وجہ یہ ہے کہ اس کے قرضے کی واپسی کا کہیں سے کہیں تک کوئی امکان نہیں ہے. اب امریکہ کی صورتحال پہ آ جائیے, امریکہ کا جو سالانہ ڈیفیزٹ ہے, ڈیفیزٹ کا مطلب ہے کہ آپ کماتے کم ہیں خرچہ زیادہ کر رہے ہیں, وہ تقریباً 1.6 ٹریلین ڈالر ہے. सही। अच्छा 1.6 trillion dollar क्या होता है, ये मैं जो मैं हमेशा कहता हूँ कि हम लोग एक लिमिट तक तो हमारा जहन काम करता है कि भाई रुपए कितने होते हैं। जैसे एक बच्चा होता है उससे कहें 10,000 रुपये और 12,000 रुपये तो उसके लिए कुछ ज़्यादा फर्क नहीं होना चाहिए क्योंकि उसको पता नहीं होता कि इसमें होना क्या है। तो एक ट्रिलियन डॉलर होता है 1,000 बिलियन डॉलर, 1,000 बिलियन डॉलर इज 1 trillion dollar, ठीक है। अमेरिका का जो डेफिसिट है वो 1.6 trillion dollar है, यानी 1,600 बिलियन डॉलर। अच्छा अब 1,600 बिलियन डॉलर कितने होते हैं, पाकिस्तान की टोटल एक्सपोर्ट 24 बिलियन है, पाकिस्तान की सारी एक्सपोर्ट 24 बिलियन है और अमेरिका का डेफिसिट कितना है, यानी वो जो खर्चे और कमाई का फर्क है वो तकरीबन 1600 बिलियन डॉलर है, 1600 अरब डॉलर। अच्छा ये जो 1600 अरब डॉलर है पहले से कर्जा कितना है, 1.6 ट्रिलियन डॉलर तो डेफिसिट है, हर साल लेना है कहीं ना कहीं से, पहले से कर्जा है वो कितना है, पहले से कर्जा तकरीबन 14 ट्रिलियन डॉलर है, सही है, यानी 14,000 अरब डॉलर पहले से कर्जा है। ये वो कर्जे की बात हो रही है जो इसने बाहर के ममालिक से लिया हुआ है, जो अंदर पब्लिक ने बैंकों से, इस बंदे ने उस बंदे से, इस कंपनी ने उस कंपनी से लिया हुआ है वो तकरीबन 80 ट्रिलियन डॉलर है। पूरा मुल्क कर्जे के ऊपर है, कर्जे के ऊपर। और ये जो जरा सी मुश्किल पेश आती है ना, उनकी घरों की कीमतें इधर उधर हुई तो पूरा निजाम गिरना शुरू हो गया, उसकी वजह ये है सारा का सारा क्रेडिट पर है, यानी बिल्कुल ऐसे जैसे यहाँ पर 250-300 लोग बैठे हों और सब ने दूसरे से कर्जे लिए हुए। तो एक आदमी अगर ये कहे भाई आज से मैं किसी को कर्जा वापस नहीं करूंगा तो 350 मातम शुरू कर देंगे, क्यों, क्योंकि उसको पता है कि उसको नहीं देगा वो, उसको नहीं देगा वो, उसको नहीं देगा, मेरा ये डूब गया उसका वो डूब गया, ये सबकी लाइन शुरू हो जाएगी। अमरीकी सिस्टम यही है, 80 ट्रिलियन डॉलर अंदर अंदर का कर्जा है। अलबत्ता ये आदाद शुमार जो स्पेशली 80 ट्रिलियन डॉलर वाली है ये मुख्तलिफ हो सकती हैं, इसको मुख्तलिफ लोग मुख्तलिफ तरह गिनते हैं और इसकी मुख्तलिफ रकम बनाते हैं, लेकिन वो जो दो शुरू में बताई वो तो गवर्नमेंट खुद कहती है कि 1.6 ट्रिलियन डॉलर डेफिसिट है और 14 ट्रिलियन डॉलर इनका कर्जा है। अच्छा अब कर्जे का आलम क्या है, अमेरिकन गवर्नमेंट का एक रूल है, अमेरिकन गवर्नमेंट ने एक रूल पास किया हुआ है, उनके यहाँ रूल पास हुआ हुआ है कि अगर अमेरिका का कर्जा बैरूनी ममालिक के साथ 14.3 ट्रिलियन डॉलर हो जाए तो गवर्नमेंट काम करना रोक देगी। अमेरिका का कानून बना हुआ है कि अगर अमेरिका का कर्जा 14.3 ट्रिलियन डॉलर हो जाए तो अमेरिकी गवर्नमेंट काम करना रोक देगी और ये लिमिट क्रॉस होने वाली है। तो अभी क्या होगा, अब ये होगा कि अमेरिकन गवर्नमेंट कांग्रेस को बिल भेजेगी कि भाई इसको 14.3 से बढ़ाकर कुछ और करो वरना ये हुकूमत तो खत्म हो रही है, समझ रहे, ये अमरीकी हुकूमत के सामने मुसीबत है। अच्छा अब यहाँ पर कुछ क्वेश्चंस हैं जो हमें समझने चाहिए ताकि हमें ये समझ में आए कि निज़ाम चल कैसे रहा है। अब तस्वर करें ना, मतलब मुझे हर महीने 2,000 रुपये कर्जा चाहिए, 15,000 रुपये कर्जा पहले ले चुका हूँ, लोगों को पता है कि भाई 15,000 रुपये कर्जा पहले ले चुका है, महीने की तनख्वाह इसकी 10,000 रुपये है, हर महीने 2,000 रुपये और लेता है, तो अब तयशुदा बात है भाई वो 15,000 रुपये अदा कब होंगे, नहीं होने अदा, तो लोग कर्जा दे क्यों रहे और ये अमरीकी कर्जा लेते कैसे हैं, इसको थोड़ा सा डील कर लें हम ताकि हमें ये समझ में आ जाए यहाँ सिस्टम में हो क्या रहा है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद, कर्जा लेता कैसे है इसको देख लेते हैं पहले, ये बहुत अच्छा है। हर गवर्नमेंट कुछ बॉन्ड्स इशू करती है जिसको सिक्योरिटी बॉन्ड कहते हैं, हर गवर्नमेंट बॉन्ड इशू करती है और उसके नाम पर बैरूनी ममालिक से कुछ पैसे ले लेती है। मिसाल के तौर पर जैसे आप हम और आप कंपनी में शेयर्स देखते हैं, गवर्नमेंट भी बॉन्ड इशू करती है, अमेरिकन गवर्नमेंट बॉन्ड इशू करेगी, उसके पास डेफिसिट 1.6 ट्रिलियन डॉलर है, तो अगले साल क्या करेंगे 1.6 ट्रिलियन डॉलर के इमेजिनरी मिसाल बॉन्ड्स इशू करेंगे, तो बॉन्ड्स कौन खरीदेगा, कुछ कंपनीज खरीदेंगी, कुछ दूसरे मुल्क खरीदेंगे, उन बॉन्ड्स पर एक रिटर्न का प्रॉमिस करेगी अमेरिकी गवर्नमेंट। अमेरिकी गवर्नमेंट कहेगी कि आप हमारे ये 1600 अरब डॉलर के बॉन्ड्स ले लीजिए, आप अपने पास रख लीजिए, हम इसके ऊपर इतने परसेंट रिटर्न को एश्योर कर रहे हैं, इतना परसेंट आपको रिटर्न मिल जाएगा। अलबत्ता वो एक बात तो वो कहते हैं, फिर ये बॉन्ड बाजार में भी बिखरे होते हैं, फिर ये बॉन्ड एक बाकायदा करेंसी की तरह पूरे बाजार में बिखरे होते हैं, इसको गवर्नमेंट सिक्योरिटी बॉन्ड कहते हैं। امریکہ نے بیچے ہوئے ہیں. اگر امریکہ کے اوپر قرضہ 14 ٹریلین ڈالر ہے تو اس کا مطلب ہے پوری دنیا کے پاس کم از کم 14 ٹریلین ڈالر گورنمنٹ بانڈ ہونے چاہیے. پوری دنیا کے پاس 14 ٹریلین ڈالر گورنمنٹ کے بانڈ ہونے چاہیے, اس میں ہمارے ملک پہ شامل ہوگا. ہر ملک میں خریدے ہوئے ہوتے ہیں. اچھا یہ ملک بینک اور کمپنیز یہ خریدتے کیوں ہیں؟ یہ خریدتے ہیں اپنے پورٹ فولیو کو محفوظ ترین انویسٹمنٹ دکھانے کے لیے. یعنی یہ جو انویسٹمنٹ ہوتی ہے کہ آپ نے گورنمنٹ کے امریکن گورنمنٹ کے سیکورٹی بانڈ خریدے ہوئے ہیں, یہ مضبوط ترین انویسٹمنٹ ہوتی ہے کہ بھائی اس میں کم از کم فائدہ یہ ہے کہ ریٹرن تو ہائی نہیں ملے گا, کیپیٹل سیف ہے, کیپیٹل کہیں نہیں گیا آپ کا, کیونکہ امریکن گورنمنٹ نے اس کے اوپر سیکورٹی دی ہوئی ہے کہ بھائی یہ پیسہ جو ہے وہ آپ کو مل جائے گا. تو یہ دنیا کی محفوظ ترین سرمایہ کاری سمجھی جاتی ہے. تو وہ جو پورٹ فولیو بنا رہے ہوتے ہیں ان کو پتا ہوتا ہے کہ کچھ نہ کچھ پیسہ ایسا رکھنا ہے جو نہ ڈوبنے والا ہو, کم از کم کیپیٹل سیو ہے, تو ان کو خریدنا ہوتا ہے. سب سے زیادہ یہ گورنمنٹ سیکورٹی بانڈز چائنا نے خریدے ہوئے ہیں. چائنا کے پاس تقریباً 1.5 ٹریلین ڈالر کے سیکورٹی بانڈز پڑے ہوئے ہیں. صحیح, بس امریکہ کا پورا قرضہ ہے 14 ٹریلین, اور 1.5 ٹریلین کے سیکیورٹی بانڈز چائنا کے پاس پڑے ہوئے ہیں. صحیح, 1500 ارب ڈالر کے بانڈ اس کے پاس پڑے ہوئے ہیں چائنا کے پاس. اچھا اس کا مطلب ہے چائنا کے پاس طاقت کتنی ہے؟ چائنا کے پاس اتنی طاقت ہے کہ اگر وہ 1500 ارب ڈالر میں سے 10% بھی مارکیٹ میں ڈال دے تو امریکہ کے بانڈ کی پرائس خود بخود نیچے آ جائے گی. اگر وہ صرف اتنا کرے کہ وہ جو 1500 ارب ڈالر کے بانڈ اس کے پاس پڑے ہیں ان میں سے 10% کو بازار میں دے دے کہ بھائی یہ ہم 10% بانڈ لائیں, 10% کا مطلب کیا ہوگا, تقریباً 150 ارب ڈالر کے بانڈ لائے اور وہ بازار میں کھڑا ہو جائے کہ ہم بیچنے کے لیے لائیں, جیسے ہی وہ یہ اعلان کرے گا پوری دنیا میں گورنمنٹ سیکورٹی بانڈ, امریکن گورنمنٹ کے سیکورٹی بانڈ کی پرائز دھڑم سے نیچے آ جائے گی. صحیح ہے, کیوں؟ یہ اس بات کی نشانی ہوگی کہ امریکہ چائنا اس کو رکھتے ہوئے گھبرا رہا ہے. اس کا مطلب ہے باقی سب لوگ لینا بند کر دیں گے کہ بھائی چائنا جس کے پاس 1500 ارب ڈالر کے بانڈ پڑے تھے وہ لیتے ہوئے گھبرا رہا ہے. اس کا مطلب ہے کوئی بڑی مصیبت آنے والی ہے, امریکہ جی اپنے پیسے واپس نہیں کرے گا, اس کا مطلب ہے. تو پوری دنیا میں لینا بند کر دیں گے. اگر پوری دنیا میں لینا بند کریں گے تو کیا ہوگا, امریکہ بیٹھ جائے گا, کیونکہ اس کو ہر سال 1.6 ٹریلین ڈالر چاہیے اور یہ آتا ہی اسی طرح گورنمنٹ سیکورٹی بانڈ کے. اچھا اب یہ آپ کو میکینزم سمجھ میں آ رہا ہے کہ بھائی یہ چل کیسے رہے, یعنی یہ لوگ ہر فقیر ہیں, غریب ہیں اور اپنی فقر اور غربت کے باوجود قرضے کے اوپر چل رہے ہیں. اچھا اگر دنیا میں کوئی آدمی یہ کام کرے تو اسے ہم کیا کہیں گے کہ یہ پاگل ہے. صحیح, اور جو اس پاگل کو قرضہ دے اس کو ہم کیا کہیں گے, اس سے ہی بڑا پاگل ہے. کیوں بھائی, ایک تو یہ پاگل ہے کہ یہ اپنے خرچے کم کرتا نہیں ہے, کمائی بڑھاتا نہیں ہے, قرضے پہ قرضے لیے چلے جا رہے ہیں, قرضے لے لے کے 14 ٹریلین تک پہنچا دیا. دوسرا پاگل وہ ہے جو اس مقروض کو قرض, جس کے اوپر قرضوں کا بوجھ اتنا زیادہ ہے, اس کو مزید قرضہ دے رہا ہے. صحیح ہے, تو اب کیا واقعی دوسرے ملک پاگل ہیں؟ چائنا پاگل ہے, 1.5 ٹریلین ڈالر پہلے لیے بیٹھا ہے اور اس کو قرضہ دینے کو تیار ہے, وہ پاگل نہیں ہے. ان کے ساتھ ایک اور مصیبت ہے, ان کے ساتھ مصیبت یہ ہے کہ اگر یہ ڈوب گیا تو ہمارا کیا ہوگا. دیکھو نا, اگر مثلا امریکہ ڈوب گیا تو چائنا کے کتنے پیسے گئے, 1.5 ٹریلین ڈالر جو بانڈ لیے بیٹھے ہیں یہ تو گئے, ختم ہو گئے. ایک اور مصیبت ہے, چائنا کی اکانومی 8% کے حساب سے گروتھ دکھا رہی ہے, پہلے 10% تھی اب 8% پہ آئی ہوئی ہے. اتنی بڑی اکانومی 10% اور 8% کے اوپر گھوڑے کی طرح بھاگ رہی ہے جبکہ امریکہ اور یورپ 1 اور 2 تک نہیں پہنچ پا رہے. صحیح ہے, یہ اتنی تیز بھاگ کیسے رہی ہے, اسی امریکہ کو بیچ بیچ کے, یہ امریکہ کو اپنی پروڈکٹ بیچ رہے ہیں, امریکہ جن سے خرید رہے ہیں, پوری مارکیٹ پہ چائنا کا راج ہے. چائنیز وہی پروڈکٹ یورپ کو بھی بیچ رہے ہیں, چائنیز وہی پروڈکٹ تھرڈ ورلڈ کو بھی بیچ رہے ہیں. اگر امریکہ بیٹھے گا تو کیا ہوگا, یہ 1.5 ٹریلین ڈالر تو گئے, یہ تو گئے, لیکن وہ جو آپ بیچ رہے تھے کارخانوں میں بنا بنا کر, وہ کہاں بیچ رہے تھے, امریکہ بیچ رہے تھے نا, امریکہ بیٹھ گیا تو آپ کہاں جائیں گے, پھر آپ بھی بیٹھ جائیں گے. اچھا اگر امریکہ بیٹھ گیا اور چائنا کے کارخانوں میں جو کچھ بن رہا تھا وہ امریکہ میں نہیں بکا, اور جیسے امریکہ بیٹھے گا یورپ بھی بیٹھ جائے گا, تو چائنا کے کارخانوں میں جو کچھ بن رہا تھا وہ نہیں بکے گا. جب وہ نہیں بکے گا تو کیا ہوگا, چائنا کے کارخانے بند ہو جائیں گے. جب چائنا کے کارخانے بند ہو جائیں گے تو کیا ہوگا, انڈیا کے کارخانے بند ہو گئے تو کیا ہوگا. 2 ارب آبادی ہے, ایک ایک ملک کے اندر 1-1 ارب ہے, اس کے اگر 10% بھی بے روزگار ہو گئے تو پورے یورپ سے زیادہ ہو جائیں گے. और जब ये रोड पे आएंगे तो क्या होगा, इतना बड़ा बलवा होगा जिसको दुनिया की कोई ताकत रोक नहीं पाएगी। तो दुनिया की हर ताकत क्या फैसला किए बैठे हैं, इस मरे हुए हाथी को जिंदा रखना है। जिसको जिंदा रखना है, कब तक जिंदा रखना है, ये इंपॉर्टेंट क्वेश्चन है। ये तो सबको समझ में आ गया कि भाई ये मर गया, क्यों मर गया है? ना इसमें मजीद कमाने का दम है, ना इसमें खर्चे कम करने की ताकत है, ना खर्चे कम करता है ना कमाई करता है। कमाई क्यों नहीं करता? अब ये भी क्वेश्चन है कि भाई ये कमाई क्यों नहीं करता, पहले तो बहुत कमाई करता था। साइंस और टेक्नोलॉजी की जो डेवलपमेंट दुनिया के अंदर है, अब अमेरिका में नहीं है। साइंस और डेवलपमेंट के अंदर अगर आपको इनोवेशन नहीं लाए, नई चीज नहीं लाए, तो आपका बेचेंगे क्या? अब बहुत सादा सी एक मिसाल है, पूरी दुनिया की जो डेवलप कंट्रीज हैं उनके अंदर फास्ट ट्रैक ट्रेन चल रही हैं, 150 किलोमीटर 200 किलोमीटर स्पीड की ट्रेन चल रही हैं पूरी दुनिया के अंदर, अमेरिका में अभी तक नहीं है। पूरे दुनिया के अंदर साइंस और टेक्नोलॉजी का जो शेयर होता है वो जर्नल्स के जरिए समझा जाता है कि जो आर्टिकल्स, रिसर्च आर्टिकल्स छपे हैं वो किस मुल्क के कितने छपे हैं। पूरी दुनिया में इस वक्त सबसे तेज तरक्की साइंस और टेक्नोलॉजी में रिसर्च वर्क के अंदर ईरानियों की आ रही है, दुनिया के एवरेज से 7 times ज्यादा है। एक दुनिया का एवरेज है, उससे 7 गुना ज्यादा तरक्की ईरान के अंदर हो रही है साइंस की, ठीक है। और कौन कौन आ गया, मसलन चाइना आ गया, तुर्की आ गया। अच्छा, ये जो साइंस और टेक्नोलॉजी में इतनी तेज तरक्की है, इसका मतलब क्या है? इसका मतलब ये होता है कि इन मुल्कों में नई चीजें आएंगी, और अमेरिका, यूरोप, वहां ये तरक्की नहीं है। इसका मतलब है नई चीजें वहां से नहीं आएंगी। नई चीजें नहीं आने का मतलब क्या है? इनके पास बेचने के लिए नहीं होगा। तो अब एक बात तयशुदा है, अमेरिका के पास आगे भी अपने बेचने को बढ़ाने के लिए कुछ नहीं है, ना इस वक्त है और ना आगे आएगा। तो चलो इतना कहें कि कमाई बढ़ा लेगा और डेफिसिट पूरा कर लेगा, ये तो नहीं हो सकता। खर्चे कम कर ले, खर्चे कम कर ले, ताकि ये जो डेफिसिट है कम से कम ये तो कर ले। अब उसमें एक और मुसीबत है, इन्होंने अपनी आवाम को दुनिया की मस्नूई जन्नत में बिठाया हुआ है और अय्याशियों के जरिए से माशरे के जुल्म को छुपाया हुआ है। इन्होंने अय्याशियों के जरिए से माशरे के जुल्म को छुपाया हुआ है। अगर लोगों की अय्याशियां बंद हो गई तो क्या होगा? खुद अमरीका में अमरीका के खिलाफ मुजाहरे होंगे। तो ये जो जालिमाना निजाम है, इसका हरबा ये है कि ये अय्याशी करवा रहा है। इसने पूरी दुनिया को काम पे लगाने के लिए तरीके ढूंढे हुए हैं। अमरीकी आवाम को जो आसान तरीन तरीका उन्होंने देखा है, उनको अय्याशी में रखो। अच्छा, अब एक कौम अय्याशी की आदत में मुब्तला है और काम करना ही नहीं चाहती, तो यही होगा कि भाई उसके बाद डेफिसिट होगा। अच्छा, अब अमरीकी निजाम ये क्या है अपनी कौम से कि भाई ऐसा है कि कल से हम काम करेंगे, अय्याशियां बंद, आवाम खड़ी हो जाएगी, उसे काम की आदत ही नहीं है। और अगर उनसे ये कहें कि भाई हम, आप अय्याशी करते रहे, हम कर्जे लेते रहेंगे, तो उसकी एक लिमिट होती है, कहां तक जाएंगे। अब मौजूदा निजाम में क्या हो रहा है जो मुझे समझ में आता है, वो इस तरह से हो रहा है। अच्छा, अमरीका अभी क्या कर रहा है जो इस वक्त मुझे समझ में आता है, थर्ड वर्ल्ड को पीस पीस कर सस्ता तेल, सस्ता लेबर, सस्ती ये सस्ती वो, महंगा काम, जुल्म का निजाम, इन सब के जरिए थर्ड वर्ल्ड को पीस पीस कर यहां से पैसा अमरीका जा रहा है, यहां से पैसा अमरीका जाता है। फिर अमरीका अपनी अय्याशी की नजर करता है उस पैसे को, और वो पैसा घूम के जाता है चाइना, इंडिया और जापान वगैरह वगैरह। ये दुनिया का जालिमाना निजाम इस लूप के अंदर चल रहा है कि दुनिया की मजलूम कौमें पिसेंगी, अमरीकी कौम इन कौमों को पीस पीस कर अपनी अय्याशी में खर्च करेगी, और उसकी अय्याशी हमें पीसने के बावजूद इतना पैसा नहीं जनरेट कर रही कि उसकी अय्याशी पूरी हो, तो बाकी कर्जे की सूरत में जापान, चीन और यूरोप वगैरह इसको कर्जा देंगे। अब सवाल यह है कि इस सिस्टम का तोड़ कहां पर आएगा? एक तो वो तोड़ता है जो जालिमों की तरफ से आएगा, वो क्या, वो ये कि चीन कहे कि भाई अब हम कर्जा मजीद नहीं दे रहे। मैंने कहा वो नहीं करेंगे ये काम, क्यों? अगर वो ये करते हैं खुद भी कोलैप्स कर जाएंगे, खुद भी कोलैप्स करेंगे। अब यहां से आएगा जो मुझे समझ में आता है कि अमेरिकी निजाम जो थर्ड वर्ल्ड को पीस पीस कर यहां से चुरा रहा था, थर्ड वर्ल्ड खड़ी हो जाए और कहे कि हम मजीद चोरी नहीं करने देंगे। सही है, पब्लिक अवेयरनेस, पब्लिक अवेयरनेस आए और पब्लिक कहे कि भाई ये जो अमेरिका हमें لوٹ لوٹ کے لے کے جاتا ہے، اپنی عیاشی پہ خرچ کرتا ہے، اب ہم یہ نہیں ہونے دیں گے. اچھا اگر تھرڈ ورلڈ یہ کام کرے گی تو کیا ہوگا؟ اگر تھرڈ ورلڈ یہ کام کرے جیسے ایران نے کیا، اس نے کہا بھائی تم نے بہت لوٹ لیا ہمیں، اب ہم مزید نہیں لوٹنے دیں گے. ترکی نے بھی تقریباً یہی کیا، انہوں نے کہا بھائی بہت ہو گئی، اب ہم ہیں بیچ کے اندر. انڈینز نے بھی یہی کیا، باقی لوگ بھی کریں گے تو کیا ہوگا؟ اگر باقی لوگ بھی یہی کریں گے تو امریکہ کے پاس صرف ایک راستہ ہوگا، یہ فوج کو بیچ میں لائیں گے. صرف ایک راستہ ہوگا، جنگیں بڑھیں گی. کیونکہ امریکہ نظام نہ اپنی عیاشی ترک کر سکتا ہے، کیونکہ اگر وہ عیاشی ترک کرواتے ہیں اپنی عوام کی تو ان کا ظلم کھل جائے گا، ان کی اپنی عوام ان کے خلاف ہوگی. ان کے پاس صرف ایک راستہ رہ جائے گا کہ یہ اپنی پبلک کے لیے، اس کی عیاشیوں کو پورا کرنے کے لیے اور اپنے ظلم کو پورا کرنے کے لیے تھرڈ ورلڈ کے اوپر جنگیں کریں گے. اچھا اب یہاں ایک اور مصیبت ہے، یہ جنگیں کریں گے کس فوج سے؟ ان کی قوم تو لڑنے کے قابل بھی نہیں ہے. یہ بھی ایک مسئلہ ہے نا کہ بھائی آپ کو جنگ کرنے کے لیے بلاخر فوج چاہیے ہوتی ہے، ان کے پاس تو فوج بھی نہیں ہے، ان کی تو فوج بھی نہیں لڑنا چاہتی. اب کیا ہوگا؟ پھر یہ ہوگا کہ اپنی قوم کو الو بنائیں گے کہ یہ جو ہم وہاں لڑنے گئے نا، یہ آزادی کے نام پہ لڑنے گئے، یہ ہم ڈیموکریسی کے نام پہ لڑنے گئے، لوٹنے کے لیے نہیں لڑنے گئے. اس طرح سے بیوقوف بنائیں گے، اس طرح سے بیوقوف بنا کر جنگوں کی توجیہ کریں گے. یہ وہ عمل ہے جس سے ہم اس وقت گزر رہے ہیں. عراق میں امریکی فوج، افغانستان میں امریکی فوج، ایران کے اطراف ہر ملک کے اندر امریکی فوج، لیبیا کے اندر ڈائریکٹ اتری بھی امریکی فوج، ہر طرف امریکی فوج. یہ پھیلی ہوئی کیوں ہے؟ اس کو پتا ہے اس کے پاس صرف ایک راستہ ہے، اس کو پبلک کو پیٹنا ہے. اگر نہ کریں تو تھرڈ ورلڈ سے جو لوٹنے کا کام شروع ہوا ہوا ہے یہ رک جائے گا، یہ رکے گا امریکی نظام بیٹھ جائے گا. اس خاطر میں کہتا ہوں ہم لوگ بہت اچھی جگہ پر ہیں. ہم لوگ کس جگہ پر ہیں؟ ہم لوگ اس جگہ پر ہیں جہاں مفادات کا ٹکراؤ اپنی آخری لائن پر آ گیا ہے. ایک بس بری خبر اس کے ساتھ ہے، وہ یہ کہ اس کے ساتھ خون بہنا ہے. چونکہ یہ جو ظالم نظام ہے یہ بغیر خون بہائے شکست نہیں مانے گا، یہ جنگ کرتا ہے. یہ میں 10 دفعہ آپ کی خدمت میں عرض کر چکا ہوں، نظام ظلم اپنی شکست کو لکھا ہوا پڑھ رہا ہوتا ہے لیکن جنگ سے نہیں رکتا. جیسے فرعون نے حضرت موسیٰ کی قوم کے اوپر حملہ کیا جبکہ اس کو طے شدہ پتا تھا کہ میں حضرت موسیٰ کو نہیں ہرا سکتا، پھر بھی جنگ لڑتا ہے. تو یہ نظام ظلم بھی یہی کرے گا. امریکی نظام جانے سے پہلے ظلم کرے گا، جنگ کرے گا، اس کے بعد شکست کھائے گا، لیکن اس جنگ کے اندر پبلک بہت مرے گی. ہم اس دور سے گزر رہے ہیں، مفادات اپنے اختتام پر آ گئے، ہر چیز اپنے اینڈ پر پہنچی ہوئی ہے اس وقت. یعنی اگر مجھ سے کوئی یہ کہے تو میں ہمیشہ اپنے ذہن کو یہ کہتا ہوں کہ اس دنیا کی اکانومی، اس دنیا کی پالیٹکس اور اس دنیا کی کلچر تینوں ڈیڈ اینڈ پر کھڑے ہیں، اس میں مزید آگے جانے کی کوئی گنجائش نہیں ہے. یہاں مفادات کا ٹکراؤ صرف جنگوں کی صورت میں ظاہر ہوگا، یہاں پہ جنگیں ہوں گی، بندے اس میں بہت مریں گے، لیکن اس کے بعد انشاءاللہ ایک اچھا نظام یہاں پر بنے گا. صرف یہ دیکھنا ہوگا وہ اچھا نظام بننے میں کتنے سال لگ جائیں گے، ہم اور آپ زندہ رہیں گے یا نہیں رہیں گے. کیونکہ یہ جب یہ ظالمانہ نظام جنگوں پہ جائے گا تو پوری دنیا کولیپس کرے گی. اگر میں اپنے طور پہ سوچتا ہوں میں زندہ رہوں یا نہ رہوں، یہ ہونا ہے، یہ ہونا ہے، یہ اس دنیا کے اندر ہونا ہے، چند سالوں میں ہونا چاہیے. میرا اپنا خیال یہ ہے کہ یہ جو کچھ ہم سوچ رہے ہیں اس کے ہونے میں 5-10 سال سے زیادہ نہیں لگنے چاہیے، within 5-10 years اس سب کو ہو جانا چاہیے. یہ پوری دنیا کا نظام کولیپس کرنے والا ہے. اچھا اب یہ ہے کہ یہ باتیں چونکہ ہم پہلے بھی کئی دفعہ کہہ چکے ہیں، ان باتوں کو دیکھنا، یعنی میرے جیسے آدمی جب دیکھتا ہے نا، میں کہتا ہوں اس کو دیکھنا سخت ہو رہا ہے لوگوں کے لیے، لیکن میرے جیسے آدمی جب دیکھتا ہے تو وہ ساری اسٹیٹسٹکس اور فگرز یہ کہہ رہی ہوتی ہیں یہ نظام آخر پر آ گیا، یہ نظام آخر کے اوپر. اب جب یہ کولیپس کرے تو بہت تیزی سے کولیپس کرے گا. جیسے آپ نے دیکھا، میں نے پچھلی دفعہ آپ کی خدمت میں عرض کیا تھا، رشین نظام چند مہینوں کے اندر کولیپس کر گیا تھا. یہ جتنے عرب ملک ہیں یہ چند مہینوں کے اندر غائب ہونا شروع ہو گئے، فساد مچے ہیں. امریکن سسٹم بھی ایسے ہی ہے، یہ سال نہیں لگائے گا گرنے میں، جب گرنا شروع کرے گا، چاہے 5 سال بعد ہو چاہے 10 سال بعد ہو، جب گرنا شروع کرے گا تو دھڑام سے گرے گا، بہت تیزی سے گرے گا. اور اس خاطر میں کہتا ہوں کہ جو لوگ یہ سوچتے ہیں نا کہ ذرا حالات خراب ہوں گے تب ہم کچھ سوچنا شروع کریں گے، پھر سوچنے کا ٹائم نہیں ہوگا، پھر سب کا سب بہت تیزی سے ختم ہوگا، جیسے کہ عرب ممالک میں ہوا ہے، جیسے کہ مثال کے طور پر رشین فیڈریشن کے ساتھ ہوا، مثال کے طور پر جیسے دبئی کے ساتھ، جیسے ملکوں کے ساتھ ہوا کہ جب نظام گرنا شروع کیا تو اس نے سوچنے کا موقع نہیں دیا. امریکن سسٹم بھی ایسے ہی، امریکن ریاستیں قطعاً مزید 10 سال نہیں چلنی چاہیے، ان سب کو ٹوٹ جانا چاہیے، اس سسٹم کو ٹوٹنا ہوگا. اور اللہ مجھے آپ کو زندگی دے تو ہم بغیر امریکہ کا ایک نظام دیکھیں گے انشاءاللہ. درود بھیجے محمد والے رحمۃ اللہ. ہمارے آج یہاں پر اختتام پذیر ہوئے. آپ دو صاحباب میں سے کسی کے ذہن میں اگر کچھ سوالات ہوں تو ان سوالات کو آپ لکھ کر ان کاغذوں پر ارسال فرمائیے گا اور ہم ان کے جواب دینے کی کوشش کریں گے. آواز کی یعنی یہ جو ویڈیو ریکارڈنگز ہو رہی ہیں ان ریکارڈنگز کو امپروو کرنے کے لیے ایگزاسٹ بند کیے ہیں، ٹھیک ہے، اور یہ جو اوپر والا پنکھا ہے یہ بھی اسی لیے بند ہوا ہوا ہے کیونکہ وہ جو سن رہے ہوتے ہیں وہ لوگ شکایت کر رہے ہوتے ہیں کہ بھائی اتنا ایگزاسٹ کی آوازیں آ رہی ہوتی ہیں، اتنی ٹریفک کی آوازیں آ رہی ہوتی ہیں. تو ہم لوگوں سے کہہ رہے ہوتے ہیں کہ آپ کسی ایسے ہوٹل میں کیا کریں جہاں سینٹرل اے سی چل رہا ہو. تو میں ہنس کر سوچتا ہوں کہ یہ ہمارے دوست احباب ویسے ہی ہیں جیسے امریکی نظام ہے، بے خبر ہے، ہماری گراؤنڈ ریئلٹیز کو نہیں جانتے. اگر ہم اس قسم کے پروگرام کو سینٹرل اے سی والے ہوٹلس میں کرنا شروع کر دیں تو یہ انتظامیہ تو 2 دن میں غائب ہو جائے گی. اس کی جگہ مجھے کسی کیپٹلسٹ بلاک کو پکڑنا پڑے گا کہ وہ اس پروگرام کو فیور کرے جو کیپٹلزم کے خلاف بولنے کے لیے. تو بھائی یہ ہماری لمٹ ہے، آپ کو باہر ٹریفک کی آواز سنائی دے یا نہ دے، ہم تھوڑی گرمی سہ کر اس کو امپروو کرنے کی کوشش کر لیں گے، لیکن ہم یہاں سے کہیں اور موو کریں اور ہوٹلز ووٹلز میں لے کر جائیں یہ ہمارے بس میں نہیں ہے. درود بھیجیں محمد والے محمد. دیکھا ایک طرف انسانوں کی بے حرمتی بحرین، یمن، لیبیا، فلسطین کی شکل میں، ساتھ ساتھ شاعر دین کی بے حرمتی مثلا قرآن رسول کی شان میں گستاخی وغیرہ، جس میں آپ مساجد کا مسمار ہونا، امام بارگاہوں کا مسمار ہونا بھی شامل کر لیں. پہلے میں نہیں معلوم کتنی مساجدیں ڈھائی جا چکی ہیں، کتنے امام بارگاہ ڈھائے جا چکے ہیں، لیکن پھر بھی انسانیت خصوصاً مسلمان اور بالاخص تشیع ایک محکم اسٹیج اینڈ اسٹینڈ نہیں بنا پا رہے. ہاں اس میں یہ ہے کہ ایک دفعہ ہوتا ہے ہم قوم ہونے کے ناطے متحد ہوں، ہمارے سامنے ایک حادثہ پیش آئے، ہم متحد ریئیکشن دکھا دیں. یہ وہ ہے جو نارملی ہونا چاہیے کہ ایک قوم متحد تھی، اس کے سامنے ایک واقعہ پیش آیا، اس نے متحد قوم نے متحد ریئیکشن دکھا دیا. لیکن اگر ایک قوم پہلے سے منتشر ہو، اس کے سامنے ایک واقعہ پیش آئے، اب یہ متحد ریئیکشن دکھائے گی یا منتشر ریئیکشن دکھائے گی؟ ظاہر ہے کہ منتشر ریئیکشن دکھائے گی. اگر یہ متحد ہوتے تو متحد ریئیکشن دکھاتے، اگر یہ خود منتشر ہیں تو منتشر ریئیکشن دکھائیں گے. پوری دنیا کے ساتھ یہی ہو رہا ہے، دنیا منتشر ہے اپنی نفسانی خواہشات کی وجہ سے، زور کے نظام کی وجہ سے، اپنی کمزوریوں کی وجہ سے. اب اس کے سامنے ایک حادثہ پیش آتا ہے، چاہتے بھی ہیں کہ کچھ کریں لیکن جو کچھ کر رہے ہیں وہ منتشر ہے. ذرا سا میں عرض کرتا چلو، موقع آ گیا تو آپ کی خدمت میں، ہمارا میڈیا انتہائی واہیات، انتہائی واہیات، یعنی دنیا بھر کی غلط صحیح خبروں لگانے کے لیے، خبریں لگانے کے لیے جگہ بھی ہے، طاقت بھی ہے، پیسہ بھی ہے، سب کچھ ہے. پتہ نہیں کن کن ایشوز کے اوپر 2-2 گھنٹے ٹیبل ٹاک ہوتی رہتی ہے، مذاکرے اور یہ چلتے رہتے ہیں سب پبلک کو بیوقوف بنانے کے لیے. اور اگر نہیں بولنا ہے تو مثلا بحرین جیسے کا ایک ایشو ہے، اس پہ نہیں بول کے دینا ہے، اس پہ کوئی خبر نہیں دینی ہے. یہاں مثال کے طور پر کہیں اگر کسی کے اوپر کوئی حرکت ہوتی ہے تو مثلا چیف جسٹس نے یہ کہہ دیا، فلاں نے یہ کہہ دیا، فلاں نے یہ کہہ دیا، وہاں پتہ نہیں کتنے ڈاکٹرز مارے جا چکے ہیں. کس جرم میں؟ ان بیماروں کا علاج کرنے کے جرم میں، کوئی بولنے والا نہیں. کتنے لائرز کڈنیپ ہو کے، اغوا ہو کے قتل ہو چکے ہیں، کوئی بولنے والا نہیں ہے. کتنی عورتیں قتل ہو چکی ہیں، کوئی بولنے والا نہیں ہے. کہاں گئے وہ جو ان رائٹس کے گروپس تھے، لائرز کے رائٹس کے گروپ ہیں، جرنلسٹ کے رائٹس کے گروپ ہیں، اور جوڈیشری کے رائٹس کے گروپ ہیں، وومن کے رائٹس کے گروپ ہیں. بحرین میں سب خاموش ہیں، بحرین کے ایشو میں کچھ بولنا نہیں ہے کسی، اور اگر بولتے بھی ہیں تو اتنا ہلکا پھلکا چل رہا ہے کہ مثال کے طور پر برطانیہ کہتا ہے ہم بحرینی حکومت سے کہتے ہیں کہ حقوق کا خیال کرے، लीबिया में तो तुम कूद गए थे पूरी फौज लेकर, वहां तो इतनी ताकत दिखाई कि भाई आप फ्रांस भी कूद गया और इंग्लैंड भी चला गया और अमेरिका भी उतर गया और वहां पर रिक्वेस्ट करें कि हमें और फौज चाहिए और हमें ये चाहिए वो चाहिए, पता नहीं कौन कौन से बम मार दिए वहां पर। बहरेन में कह रहे हैं हम रिक्वेस्ट करेंगे उससे रूलर से कि वो इन चीजों का ख्याल करें। और क्रैक डाउन का आलम यह है, मैं भी बीबीसी के रिपोर्टर का पढ़ रहा था जिसने अपनी जिंदगी के कुछ औकात बहरेन में पहले गुजारे थे जब वो पीसफुल था मसा उसकी दानिश की, तो उसने लिखा कहने लगा कि मैंने क्राउन प्रिंस से बात की, बहरेन के किसी शहजादे से बात की कि मैं शियों के उन इलाकों में जाऊंगा, लोगों से इंट्रोड्यूस करूंगा, उनकी मूवीज बनाऊंगा। तो कहने लगा कि मुझे क्राउन प्रिंस ने कहा, शहजादे ने कहा कि अगर तुमने ये काम किया तो तुम्हें पुलिस उठा के ले जाएगी और मेरी कॉल पे नहीं छोड़ेंगे, मुझे पर्सनली थाने जाकर तुम्हें आजाद करना पड़ेगा। शहजादा ये कह रहा है। अब आप समझ लें वहां पुलिस को कितना फ्री हैंड दे दिया है, जिसको जिस तरह से मारना है मारो, और जितने लॉयर्स ग्रुप राइट्स ग्रुप है सब कैसी की तैसी फेर दी है। वो औरत जिसने अभी स्ट्राइक की हुई है, हंगर स्ट्राइक की हुई है, इसके पता नहीं बाप और पता नहीं भाई और दामाद किस किस को सबको उठा के ले गए वो लोग, और जो उठा के लेके जा रहे हैं तो रातों को हमला करते हैं 2 बजे 3 बजे। खुद बीबीसी का वो कॉरेस्पॉन्डेंट लिखता है, कहता है हर रात मास्क लगाए हुए मैन घरों को तोड़ते हुए अंदर घुसते हैं, पब्लिक को मारते हैं, उठा के ले जाते हैं, कोई पूछने वाला नहीं कहाँ गए वो। तो ये इस दुनिया के अंदर लिखा है, पिछले हफ्ते में डॉलर पूरी दुनिया में कम हुआ, और कुछ दिनों पहले वर्ल्ड बैंक के सदर ने कहा कि हम तबाही में सिर्फ 1 दर्जे फासले पर हैं। अब बिल्कुल सही है, उसने कहा था वी आर 1 shock अवे फ्रॉम क्राइसिस, 1 झटका और चाहिए कि हम दोबारा क्राइसिस के अंदर हैं। बिल्कुल सही कह रहा है, 1 झटका और चाहिए कि दोबारा जाएंगे, और मैं अभी आपकी खिदमत अनाउंस कर रहा हूँ, बस वो देखना ही है वो झटका कितनी देर में लगता है। सारा इस वक्त सारी क्वेश्चंस ये कह रही हैं एक मुसीबत, बहुत बड़ी मुसीबत आने वाली है। अच्छा मजे की बात ये है कि चलो मेरे जैसा आदमी को तो मुझे तो लोग तंग से कहते हैं भाई ये तो फेंकते रहते हैं, ये तो बोलते रहते हैं। अब मैं मजबूर हूँ कि जिस जालिमाना निज़ाम को समझ रहा हूँ कि गलत है उसके चेयरमैन और डायरेक्टर की बातें आपके सामने कोट करूँ कि देखो भाई वो तो खुद इस जालिमाना निज़ाम का बानी है ना, वो खुद कह रहा है कि हम क्राइसिस से 1 झटके के फासले पर हैं। स्टैंडर्ड एंड पुअर एक रेटिंग एजेंसी है जो दुनिया के हर मुल्क की इक्तिसाद को रेट करती है, उसे पॉइंट्स दे रही होती है। उसने अमेरिका से कहा है कि आपकी रेटिंग खत्म है, आपकी रेटिंग डाउन पर है, क्यों? आपका डेफिसिट इतना हाई है, आपका लोन इतना हाई है, और आपके पास इसको सॉल्व करने की कोई तरकीब नहीं, यकीनन नहीं है। ओबामा कहता रहता है मसाब ये अब ये वो सब का सब खोखला है, इनके पास कोई तरकीब नहीं है, इनके पास जो बेहतरीन तरकीब है वो जंग है जैसे लीबिया में कर रहे हैं तेल के लिए, जंग के जाएं मारें कूटें पब्लिक को बाहर निकालें तेल के ऊपर कब्जा करें वो कमाएं और उसके जरिए से अपनी दुनिया को फिर दोबारा थोड़ा सा एक धक्का देने की कोशिश करें। लिखा है दूसरे अगर अमरीकी हुकूमत खुद कर्जे में है तो फिर पाकिस्तान और दूसरी हुकूमतों को कर्जा किस तरह देती है? ये बहुत अच्छा क्वेश्चन है, फंडामेंटल क्वेश्चन है कि जो हुकूमत खुद कर्जे में है $14 trillion और 14.3 उसका कैप है, अब वो कैप उसको और दूर लेकर जाएगी, ये दूसरे मुल्कों को कर्जा कैसे देती है? भाई ऐसे कर्जा देती है कि आप मेरे साथ खड़े थे, मैंने आपकी जेब में हाथ डालकर 5,000 रुपये चोरी किए और आपसे कहा कि भाई कुछ है, आपने जेब में हाथ मारा, आपने कहा तो जेब खाली है, तो मैंने कहा 500 रुपये मैं तुम्हें कर्जा देता हूँ, तो मैंने 500 रुपये कर्जा दे दिया आपको। आप भी खुश कि यार चलो कुछ नहीं था 500 रुपये तो आए, और आप ये नहीं पूछ रहे कि वो जो 5,000 थे वो कहाँ गए? ये जादू है, ये इस दुनिया की इलेक्ट्रॉनिक्स जादू है कि भाई आपको कुछ पता ही नहीं चल रहा है कि भाई वो जो मेरी दौलत थी वो कहाँ गई, उसका कोई पूछने वाला नहीं है। अभी मेरे पास चंद दिन पहले एक साहब अमेरिका से आए थे, वो कह रहे थे अमेरिकी कौम बहुत मेहनती कौम है, मैं कहा बिल्कुल, कहने ये बहुत मेहनती कौम है, बहुत मेहनत करते हैं। हाँ मैंने कहा बिल्कुल बिल्कुल बहुत मेहनती कौम है, सिर्फ एक मुश्किल है, पूरी दुनिया में पर हेड पानी का जो खर्चा है वो अमेरिकन्स का बहुत ज़्यादा है, पूरी दुनिया में पर हेड जो तेल का खर्चा है वो अमेरिकन्स का बहुत ज़्यादा है, पूरी दुनिया में पर हेड जो आलूदगी फैलाने का रेट है वो इनका सबसे ज़्यादा है, लेकिन आप कह रहे हैं ये कनाअत कर रहे हैं। पूरी दुनिया की अय्याश तरीन कौम में से एक कौम, एक कौम क्या टॉप पर यही है दुनिया के हर मामले के अंदर, ये जो एक्सट्रीम पर खर्चा है वो किस कौम का है? इनका है। दुनिया के अंदर पॉल्यूशन फैली हुई है, जरा देखिएगा पॉल्यूशन में इनका शेयर कितना है। आप हैरान रह जाएंगे कि यार इस जुल्म और नाइंसाफी के बाद ये कौम ह्यूमन राइट्स का नारा लगाती कैसे है, बेवकूफी के जरिए से लोगों को बेवकूफ बनाकर पिक्चर पे दिखाकर, बिल्कुल ऐसे जैसे इन्होंने बिल्कुल सही कहा कि भाई वो एक तरफ से कर्जे में दूसरे मुल्कों को कर्जे कैसे देते हैं, वो कर्जे ऐसे देते हैं, लूटते हैं, लूटमार करते हैं कि कर्जा देते हैं, और मजे की बात यह कि इस कर्जे के जरिए भी कौमों को घुटनों पर टेकते हैं। जैसे कि आपके मुल्क का भी डेलीगेशन वहां पे गया हुआ था कर्जा मांगने के लिए IMF पे, बहुत काम नहीं देंगे, तो अब ये वापस आ रहे हैं परेशान कर रहे हैं कि यहाँ पे क्या होगा वहां पे क्या होगा। अब जरा देखिए ये बनाने वाले इक्वेशंस बनाते कैसे हैं। पाकिस्तानी गवर्नमेंट के सामने क्वेश्चन है वो ये कि आपने अपने डाउट्स भेजे हुए बहरीनी हुकूमत को सपोर्ट करने के लिए, सबको मालूम भाई अखबार में आया ना कि 10,000 रुपए 10,000 बंदे हमें चाहिए जो वहां पे जाएंगे नेशनल गार्ड में काम करेंगे। तो मैंने सुना है रहमान मलिक ने कहा कि हमने नेशनल गार्ड के लिए भेजे, सिक्योरिटी गार्ड के लिए भेजे। अब मुझे मालूम बहरीन के समंदर के पानी को सिक्योरिटी देने के लिए हमारे बंदे गए हैं या नहीं मालूम, किसको किसके लिए गए, अगर वाकई उसने बयान दिया तो उससे अकल का खुदा ही हाफिज़ है। तो 10,000 बंदे भेज रहे हैं, 60,000 के करीब पहले से हैं। अब ये निज़ाम कैसे बनाते हैं, इन्होंने निज़ाम ये बनाया है कि देखो भाई हमारे पास पैसा नहीं है। पाकिस्तान के जो अंदर बैठे हुए लोग हैं उन्होंने अपनी गवर्नमेंट के सामने पिक्चर यूँ बनाई है, क्या है हमारे पास पैसा नहीं है, हमारे पास फॉरेन एक्सचेंज नहीं है और IMF से हमारे ताल्लुकात ख़राब हैं। अच्छा IMF से ताल्लुकात ख़राब क्यों हैं, क्योंकि जो मुआहदे के तहत तय करते हैं कि ये करेंगे वो नहीं कर पाते, वो नहीं कर पाते हैं फिर मुआहदा टूट जाता है और ख़राब हो जाते हैं। IMF में कोई शरीफ नहीं है, उसने 10,000 और बदमाशियाँ मचाई हुई इनके साथ। बार जब IMF से ताल्लुकात ख़राब हैं, ट्रेड में हमारे डेफिसिट है, हमें पैसा चाहिए। अच्छा पैसा कहाँ से आता है, तो भाई ये तो रेमिटेंस से आता है। रेमिटेंस क्या है, वो जो दूसरे मुल्कों में बंदे काम कर रहे हैं वो अपना पैसा यहाँ भेजते हैं और इन बंदों के पैसे भेजने की मकदार अब समझ लीजिए इस दफ़ा की प्रोजेक्शन के मुताबिक $12 अरब है, सही है। एक्सपोर्ट आपकी 24 अरब डॉलर होनी है और ये जो बंदे वहाँ पर काम करके भेजते हैं यहाँ पर ये $12 अरब होनी है, यानी तकरीबन एक्सपोर्ट के आधे पर आ रहे हैं। इक्वेशन ये बन रही है कि अगर हमने बैरूनी रूलर को सपोर्ट नहीं किया, सऊदियों को सपोर्ट नहीं किया, चाहे वो गलत कर रहे हो, तो वो क्या करेंगे, ये सारे अरब कंट्रीज अपने अपने ममालिक से पाकिस्तानियों को बाहर निकालना शुरू कर देंगे। अगर पाकिस्तानियों को बाहर निकालेंगे तो रेमिटेंस आना बंद हो जाएगा, रेमिटेंस आना बंद हो जाएगा तो हमारे पास पैसा खत्म हो जाएगा और इस पैसे के लिए हमें क्या करना होगा, हमें सऊदी और बहरीनी रूलर्स की हर गलत और सही को मानना पड़ेगा। उनकी गलत सही को मानेंगे ताकि वो अपने मुल्क में जो मौजूद पाकिस्तानी हैं उनको भी बचा के रखेंगे और बाहर जो और लेकर भी जाएंगे। और ये जो बाहर से लेकर जा रहे हैं, अब जो लेकर जा रहे हैं ये अजीब गरीब तनख्वाहों पर लेकर जा रहे हैं, तो इनकी वजह से रेमिटेंस और बढ़ेगा। तो कुरान करीम फरमाता है ये लोग ये कहते हैं कि अगर हम अल्लाह की राह में बढ़े तो हमें माल के खसारे का सामना करना पड़ेगा, नक्शान तुसी बना दायरा, अगर हम अल्लाह के रास्ते में बढ़े तो हमें खौफ है कि हमारे ऊपर मुश्किल आ जाएगी, तो सारी मुश्किल आ जाएगी। एग्जैक्टली यही ये वो मुसलमान हैं जो कुफर की गहराइयों तक उतरे हुए हैं, इनके गले में कोई खुदा नहीं है, इनके वजूद में कोई खुदा नहीं है, इनके दिमागों के ऊपर सिवाय अपनी अय्याशियों और अपने पैसे की कुछ नहीं बचा, लिहाजा हर गलत को सही और हर सही को गलत कहने को तैयार बैठे हैं। ये इनकी इक्वेशंस जिसके अंदर इन्होंने जिंदगी गुजारी। अब इनसे कोई पूछे कि तुम दुनिया के कोई दो मुल्क बता दो जिसको अमेरिका ने सपोर्ट किया और वो बच गया हो, दुनिया के दो रूलर बता दो जिसके साथ अमेरिका ने वफादारी की, वो मर रहा हो तो उसका साथ दे दिया हो। इन सबको पता है ये निज़ाम बेवफा है, इन सबको पता है कि ये निज़ाम अपने पाले में बंदों को जब जलील करता है तो बुरी तरह जलील करता है। उसने वार के साथ क्या हुआ है, अभी अब केसेस का सामना है, कल तक कौन था ये अमेरिका की आंख का तारा था, सबसे ज्यादा बैरूनी इमदाद किसी भी दुनिया के मुल्क को इजिप्ट को मिलती थी, इसी उसने मार शाहरान के साथ जो कुछ हुआ बाहर। हाँ इन्होंने लिखा है कि इफ अमेरिका इज एन आउट ऑफ इकोनॉमी कंट्री एंड as per your information they are in deficit of trillions of dollars but still we are this country, we in this country is helping some developing countries as well, अच्छा ये वही क्वेश्चन जो अभी इन्होंने किया कि भाई वो तो अगर आप ये कह रहे हैं कि ट्रिलियन ऑफ डॉलर में तो वो डेवलपिंग कंट्रीज को हेल्प क्यों करना है, कैसे करना है? मैंने बताया आपकी खिदमत में, ये इस निज़ाम की खूबी है कि उस ये अपने हामियों को खूब धोखे के अंदर रखती है और आखिरी वक्त उस वक्त होता है जब इनकी आंखें खोलें और खुद स्टडी करना शुरू करें। ये जो मैं आपकी खिदमत में बात चीज़ें इतनी तफसील से बताता हूँ जिसके बारे में डरता हूँ कि भाई ये आम लोग इसको सुन भी लेंगे तो फ़ायदा क्या होगा, वो इसलिए अर्ज करता हूँ ताकि ये जो इस टाइप के हमारे दोस्त अहबाब हैं जो अमेरिका की मोहब्बत के ख्वाब में बैठे हुए हैं कि अमेरिका हमें कर्जा देता है, अमेरिका सलाम में हमारी मदद करता है, अमेरिका सदर में हमारी मदद करता है, उससे ज़्यादा तो मदद कोई करता ही नहीं है, इससे बेहतर कौन सा मुल्क होगा हमारे लिए, ये ख्वाब हमारे लिए टूटे कि ये जो एक एक हुकूमत लेकर आते हैं यहाँ बैठाते हैं अपने मफादात को पूरा करवाते हैं, इसकी जो कॉस्ट है उसके मुकाबले में ये जो इमदाद हमें मिलती है ये कागज़ के ढेर से ज़्यादा नहीं है। अफगानिस्तान की जंग किसने लड़ी थी, क्यों लड़ी थी? अमेरिका के लिए पाकिस्तान ने लड़ी थी ना। उस अफगान जंग के बाद क्या हुआ है? उसके बाद हमने तालिबान की जंग लड़ी है, उस तालिबान के बाद जो बाकी कर्जाई और वगैरह आए उनके बाद से जंग अभी तक चल रही है। कोई बंदा खुदा जो पाकिस्तान में होने वाली इन तमाम जंगों की कॉस्ट निकाले और उसके बाद बताए कि पाकिस्तान को कितना मिला है? एक मुल्क को 30 साल से जंगों ने लपेटा हुआ है और ये सारी जंगें अमरीका की जंगें जो हम लड़ रहे हैं, बिला वजह की जंगें जिसमें हमारा कोई नसीब नहीं है, हमारी सिर्फ तबाही है, इनकी कॉस्ट कितनी है? अगर मैं सिर्फ यही काम कर लूँ ना कि ये जो अफगान जंग के नतीजे में पाकिस्तान में असलहा आया इसकी कॉस्ट कितनी है, सिर्फ बंदों बंदों में दसों हजार बंदे जो इसकी वजह से मरे हैं कितनी कॉस्ट दे दी, जो इकोनॉमी बैठी है हमारी, भाई ये काबिले शुमारिश नहीं है, ये स्टैटिस्टिक्स में नहीं आ पाएगा, ये इतनी ह्यूज अमाउंट्स बन जाएंगी, ये ट्रिलियंस ऑफ डॉलर सिर्फ पाकिस्तान के अंदर बन जाएगा जो लॉस हमने आखिरी 30 साल में इन बदबख्तों की वजह से झेला और उसके बाद जो कुछ उन्होंने हमें दिया होगा ये 10-15 अरब डॉलर 20 अरब डॉलर ज्यादा नहीं होगा, पूरी तारीख में भी लगा लूँ। और हमारी आवाम हमसे पूछती है अमरीका तो इतना अच्छा है मदद भी देता है, आप लोग मुखालफत क्यों करते हैं? अहमदीनेजाद ने एक बयान में कहा है कि अमेरिका ने खत्ता के तमाम हुक्मरानों के खिलाफ मंसूबे बना लिए हैं, तो जो हम सारी इस्लामी तहरीके कह रहे हैं क्या ये सब डमी है? नहीं, वो खुद ईरानी सिस्टम और जो निज़ाम है वो बार बार कह रहे हैं कि ये इस्लामी तहरीके हैं, लेकिन अमेरिका इनको डाइवर्ट करने की कोशिश कर रहा है, अमेरिका इनको मैनिपुलेट करने की कोशिश कर रहा है। मैंने कहा यह टसल है जो अभी जाएगी, मैंने आपकी खिदमत में अर्ज किया वहाँ पर 4 ताकतें काम कर रही हैं, एक अवामी ताकत है, एक हिजब हाकिम है, एक वो छुपी हुई ताकत और एक बैरूनी ताकत, इन सब के अपने डायनेमिक्स हैं, इन सब की अपनी ख्वाहिशात हैं, हर एक की ख्वाहिश दूसरे से मुख्तलिफ हो सकती है, तो ये इस तरह से निज़ाम चल रहा है। बगैर अमरीका के निज़ाम में सुपर पावर किसके पास होगी? मैं तो कहता हूँ अल्लाह करे दीन इस्लाम के पास हो, मुसलमानों के पास हो, जो नज़र आता है कि ऐसा होना चाहिए अहले बैत अथार अलैहिस्सलाम के मानने वालों के पास, बेसराहत अगर हम कहें मानने वालों के पास सुपर पावर होगी, आप मानेंगे नहीं इसको। अब मैं आपकी खिदमत में अर्ज कर रहा हूँ अगर थोड़ा सा गहराई में जाकर देखें इस निज़ाम के अंदर जो अहले बैत अथार अलैहिस्सलाम के चाहने वालों ने अब तश्कील दिया है इसके अंदर ताकत है सुपर पावर बनने की, बल्कि अगर मैं आपकी खिदमत में अर्ज करूँ कि करंटली दे आर सुपर पावर, क्यों उनको कोई सुपर पावर शिकस्त नहीं दे पा रही सारी मिलकर भी, इसका मतलब है करंटली ये सुपर पावर हैं। हाँ ये है कि ये ऐसी सुपर पावर हैं जिनके सामने मुतअद्दिद सुपर पावर्स खड़ी हुई हैं और दावे कर रही हैं और ये दावा नहीं कर रहे कि हम सुपर पावर हैं, वरना करंटली ये सुपर पावर है, कोई दुनिया की सुपर पावर इनको हिला नहीं पा रही, सब मिलकर नहीं हिला पा रहे, ये सुपर पावर नहीं। अगर मैं कहूँ कि हिजबुल्लाह ईरान और विलायत फकीह का निज़ाम ये दुनिया की सुपर पावर है इस वक्त, किसी के बाप में दम है तो हिजबुल्लाह को हिला के दिखा देता था, क्यों अमेरिका नहीं हिला सका? अगर अमेरिका सुपर पावर है और इसराइल सुपर पावर का डाउट है तो इस छोटी सी हिजबुल्लाह को क्यों नहीं हटा सके थे, कहाँ की सुपर पावर है? ये लोग कूड़े का ढेर है इस वक्त अमेरिकन निज़ाम, आप यकीन नहीं करेंगे, ये लोग कागज का ढेर है इस वक्त, कुछ नहीं है, वो जो कहते हैं ना मरा हुआ हाथी है 1.25 लाख का होता है, ये वो इनकी ये हालत है इस वक्त। लेकिन इनके साथ मैं अर्ज कर रहा हूँ, बार बार मुसीबत अर्ज कर रहा हूँ, ये मरने से पहले भूख के मरेंगे और दुनिया को लेके मरेंगे और ये उसकी तैयारी कर रहे हैं। फिर दोबारा वही सवाल, जब अमेरिका खुद अपने कर्जों में डूबा हुआ है तो दूसरे मुल्कों पाकिस्तान जैसे कर्जे कहाँ से दे रहा है? देख रहे हैं आप, ये हमारी इंफॉर्मेशन की डेप्थ का आलम है, हमें हमारे सामने क्वेश्चन सॉल्व नहीं हुए हुए, अलबत्त इसमें कोई गलती भी नहीं है क्योंकि हमारे पास कोई सिस्टम नहीं है जहां हम पब्लिक को ये अवेयर कर सकें कि ये निज़ाम चल कैसे रहा है। और मैंने आपकी खिदमत में इसीलिए तफसील से अर्ज़ किया कि भाई ये चल कैसे रहा है, चल ऐसे रहा है कि ये पाकिस्तान जैसे मुल्क के अंदर अपनी मनमानी कार्रवाइयाँ करके, अपनी मनमानी बंदे लाकर इसको करप्ट कर करके यहाँ से लूटते हैं, यहाँ से लूट कर लेके जाते हैं, अपनी कौम की अय्याशी में खर्च करते हैं, और जब पाकिस्तान जैसे को देखते हैं कि ये हाथ से निकल रहा है तो चंद सिक्के देकर इसे दोबारा कंट्रोल कर लेते हैं। जो मैंने आपकी खिदमत में अर्ज किया 5,000 चोरी करेंगे, जब देखेंगे कंगला बैठा है और ये उठकर कहने वाला है कुछ तो 500 रुपये देकर इसको खामोश करा दो, ये वो चल रहा है। सही है, इसका भी मैं भी जवाब देता हूँ। लिखा है कि बहुत माजरत के साथ आपसे सवाल कर रहा हूँ, लोग काफ़ी इस चीज़ पर नाराज़ हैं कि आप रैली में नहीं आए थे। शुक्रिया, मैं इसके ऊपर अपना जवाब देता हूँ ताकि उसकी तसल्ली हो जाए जिसने लिखा हो, ना सोचे कि यार इसके ऊपर बोलेंगे। अच्छा, डू यू थिंक अ प्रॉक्सी वॉर इज कमिंग अप सून बिटवीन शियाज एंड सुन्नीज? वो पूरी कोशिश कर रहे हैं कि ऐसा ही हो। उन्होंने बहरीन के सारे इशू को दिखाया सुन्नी शिया के कॉन्टेक्स्ट के अंदर। हत्ता बीबीसी में रिपोर्ट करता है तो क्या लिखता है, शिया प्रोटेस्टर्स अगेंस्ट सुन्नी रूलर। वो लोग मुसलसल की कोशिश कर रहे हैं। ऐज़ाने मोहतरम, हमें अपनी रैलीज के अंदर जो एक कोशिश करनी चाहिए, अब मैं इस सवाल के आहिस्ता आहिस्ता थोड़े थोड़े टुकड़ों टुकड़ों में जवाब देता चला जाऊंगा। स्ट्रेटेजिक मिस्टेक हमारी रैलीज में हो रही है, स्ट्रेटेजिक मिस्टेक हो रही है। क्या स्ट्रेटेजिक मिस्टेक हो रही है? हम बहरीन के इशू को शिया इशू दिखा रहे हैं और वो भी यही चाह रहे हैं। वो बैनर लगा रहे हैं जिसमें मुबारकबाद दे रहे हैं कि आले सऊद और हाकिम बहरीन ने सही किया है। किसको मुबारकबाद दे रहे हैं? एंटी शिया एलिमेंट्स को। और हम यहां से नारा लगा रहे हैं कि ये सारे शिया हैं, शियों पे जुल्म बंद करो, और वो भी यही चाह रहे हैं कि हम ये काम करें। हम अपनी रिलीज में स्ट्रेटेजिक मिस्टेक कर रहे हैं, हमें नहीं करना चाहिए। हमें इस इशू को बहरीन के इशू में रखना हो कि भाई एक इंसान होने के नाते जो कुछ हो रहा है ये सही हो रहा है या गलत हो रहा है? इंसान होने के नाते क्या हो रहा है? इंसान होने के नाते गलत हो रहा है। तो दूसरों को भी शरीक करो, दूसरों को भी इसके अंदर लेके आओ। मैं हत्ता कहूंगा लिबरल्स को लेकर आओ, लॉयर्स को लेकर आओ, जर्नलिस्ट को लेकर आओ। क्यों? उनसे कहो तुम लोग कहते थे तुम जर्नलिज्म के साथ हो, जर्नलिज्म कुर्बान नहीं हो रही क्या वहां पे? जो दुनिया के बड़े बड़े मेडिकल्स के एसोसिएशन बनी ऑर्गेनाइजेशन, उनको भी लाना चाहिए कि भाई तुम लोग कहते हो डॉक्टर को नहीं पेट पीटना चाहिए किसी मरीज के इलाज करने पर, यहाँ डॉक्टर्स अगवा हो रहे हैं, कत्ल हो रहे हैं, तुम्हें नहीं बोलना चाहिए? मसलन मुझे पाकिस्तान मेडिकल एसोसिएशन है, क्या उसको नहीं बोलना चाहिए इस मौके के ऊपर? या मिसाल के तौर पर बैन अवी तौर पर एक इदारा बना हुआ है जिसको कहते हैं डॉक्टर्स विदाउट बाउंड्रीज, क्या उनको नहीं लाना चाहिए बीच के अंदर? उनको आना चाहिए बीच के अंदर, लॉयर्स को आना चाहिए, जर्नलिस्ट को आना चाहिए, डॉक्टर्स को आना चाहिए, जो ह्यूमन राइट और वुमन राइट्स की बातें करते हैं उनको आना चाहिए। बदकिस्मती ये नहीं, ये लोग बोल नहीं पा रहे हैं, और इनके ना बोलने के नतीजे में हमने जो हल समझा वो ये कि हम इसको शिया प्रोटेस्ट में तब्दील कर रहे हैं। ये स्ट्रेटेजिक मिस्टेक है हमारी, वो भी ये चाह रहे हैं, और उसके जरिए वो ये बल्बा तैयार करना चाह रहे हैं शिया और सुन्नी का, वो इस बल्ब को यहाँ पे लाना चाह रहे हैं। लिहाजा वो ये चाह रहे हैं कि ये दिखाएं कि वहां पर शिया खड़े हैं, और मैं आपकी खिदमत में अर्ज करूंगा ये काम करेंगे अभी, वो ये कुछ अरसे में ये उन अटैक्स को दिखाएंगे जो ऐसे दिखाएंगे जैसे वहां पर शिया सुन्नियों पे अटैक कर रहे हैं, ये दिखाएंगे अभी कुछ अरसे के अंदर। ये कुछ अरसे में दिखाएंगे कि वहां पर शिया सुन्नियों की मस्जिदों पर हमला कर रहे हैं, ये मसनूई करके दिखाएंगे अभी, और इसके जरिए दुनिया में क्या मैसेज देना चाहेंगे, ये कहेंगे अब सुन्नियों को चाहिए वो भी यही करें, ये इस गेम को करना चाहेंगे। और हम इस बात को दर्द नहीं कर पा रहे कि हमें इस इशू को किस लेवल पर पेश करना है दुनिया के सामने। लिखा है अमेरिका की इकोनॉमी गिरती जा रही है, क्रेडिट पे चल रही है, फिर भी मुख्तलिफ मुल्कों में फौज दूसरे वसाइल फराहम करना बेअकल बात है। बेअकल बात नहीं है, इसके अलावा कोई चारेकार ही नहीं है। ये बिल्कुल ऐसे ही जैसे एक आदमी के घर में कुछ नहीं है खाने पीने को, अय्याशी की उसकी आदत है, अगला काम क्या करता है? चोरी करता है, डाका मारता है। अब कोई कहे ये जो इसके घर में पैसा नहीं है ये चोरी क्यों कर रहा है, ये तो बेअकली की बात है। जब जिस किसी को बदबक को काम करने की आदत नहीं है, अय्याशी रोक नहीं पाता, दूसरों से कर्जा मिल नहीं रहा है, तो वो क्या करेगा? वो चोरी करेगा, डाके डालेगा। अमरीका यही कर रहा है, हर जगह जाके बदमाशी कर रहा है, हर जगह अपनी फौज भेज रहा है। वो फौज इसलिए भेज रहा है उसका पैसे नहीं है, लूट मार के जरिए पैसे को बनाना चाह रहा है, बेअकली का काम नहीं कर रहा है, उसके पास इसके सिवा कोई रास्ता ही नहीं है। یا تو وہ انسان بنے, اپنے ظلم کے نظام کو ختم کرے. وہ ختم نہیں کر سکتا تو پھر وہ یہی کرے گا, چوری کرے گا, ڈاکے ڈالے گا. پھر وہی جب ہم ایسی باتیں کرتے ہیں نا تو پھر یہ باتیں شروع ہو جاتی ہیں. 2012 دنیا کے خاتمے کے بارے میں کیا رائے, 2013 میں سورج سے شعاؤں کا نظام ختم ہوگا, پتہ نہیں کیا کیا. بھائی وہ پریڈکشنز میں ہم نہیں جاتے ہیں, ہمارا کام یہ ہوتا ہے پولیٹکس کو دیکھیں, اکانومی کو دیکھیں اور سوسائٹی کو دیکھیں. ان تین کو دیکھتے ہوئے طے کریں گے بھائی اس میں کتنی گنجائش ہے, چینج آئے گا نہیں آئے گا. اب یہ ستارے کیا کہتے ہیں, سیارے کیا کہتے ہیں, اور یہ سب باتیں ہمارے بس کی نہیں ہیں, اس میں ہماری کوئی ایکسپرٹیز نہیں. اچھا اب یہ لمبا سا سوال کا حصہ ہے, اس کو میں چھوڑ دیتا ہوں. ابھی لکھا ہے ان بحرینز اپرائزنگ کمپیئرنگ ود ایران ریڈکشن اور ادروائز, بٹ ہو کین بی پوائنٹڈ ایز لیڈرشپ؟ شیخ عیسیٰ قاسم. ہاں بالکل, وہاں پر جو اس وقت انوالو ہیں سب سے زیادہ پرومیننٹ فگر وہاں پہ بنتی ہے وہ شیخ عیسیٰ قاسم کی بنتی ہے, اور شیخ عیسیٰ قاسم کی رسپیکٹ بھی ہے, آدمی بھی پرہیزگار ہیں. لیکن تھوڑا سا اس معاملے میں کہ کب میدان کے اندر کودیں گے اپنی پبلک کو لے کر کہ پھر وہ جان دیں اور کسی جگہ تک پہنچ جائیں, میرے خیال میں اس ڈسیشن میں ان سب لوگوں کو پرابلم ہے کہ یہ ان حالات کو مناسب نہیں دیکھ رہے اپنے کہ ہم پوری عوام کو لے کر میدان میں کودیں اور جان دینا شروع کر دیں, پھر اپنے خیال یہ لوگ ٹائم دیں گے. جیسے میں نے کہا ایران کے اندر بھی ایسے ہی ہوا تھا, انہوں نے ٹائم لیا تھا اور اس کا ٹائم 17 سال میں لگا تھا. مجھے نہیں یقین کہ 17 سال لیں گے لیکن ہوگا. بارہ دیکھا ہے آخری اتوار کو بحرین کے مسئلے پر, ہاں انہوں نے بھی شرکت والے مسئلے کو اٹھایا, میں اس کے اوپر تھوڑے سے کمنٹس کیے ہیں, میں آپ کی خدمت میں عرض کر دوں گا اور بھی عرض کروں گا. چلو عرض کر دوں گا, مظاہروں کے اندر فارمیشن کیا ہونی چاہیے؟ کیا فارمیشن یہ ہونی چاہیے کہ آپ وہاں پہ پہنچ گئے ہیں اور آپ سے کہا جائے مولانا صاحب اب تو آپ آئے گئے نا تو آپ تقریر کر دیں؟ صحیح مظاہروں کے اندر جو نعرے لگنے چاہیے وہ کنٹرول ہونے چاہیے, انکنٹرول ہونے چاہیے؟ کنٹرول ہونے چاہیے. مظاہروں کے اندر کسی ایک تنظیم کی پروجیکشن ہونی چاہیے یا کوشش کرنی چاہیے کہ یہ پبلک کی طرف سے رہے؟ یہ سب ہونا چاہیے نا. یہ وہ ساری چیزیں جو پرابلمس ہیں. آخر میں آ کر ہم یہ سمجھتے ہیں کہ ہونا چاہیے لیکن بہتر طریقے سے ہونا چاہیے, اس کا ایک نظم و ضبط ہونا چاہیے. بالکل ہماری صورتحال وہ ہو جاتی ہے, نہ جائے رفتن نہ پائے ماندہ, جاتے ہیں تب مصیبت, نہ جاتے ہیں تب مصیبت. اب کچھ نہ کچھ ہونا چاہیے, لیکن اگر ہم بھی انوالو ہونے لگتے پھر دیکھتے ہیں معاملات خراب ہونا شروع ہو گئے. اس طرح نہیں ہو رہا ہے جس طرح سے ہونا چاہیے, اور جس طرح سے ہونا چاہیے میں نے اس کی 3-4 پوائنٹس آپ کی خدمت میں عرض کیے. اس سے بدتر ہمارے وہ جنازے ہیں جو بعض اوقات ہم شہدا کے اٹھاتے ہیں, جس کے اندر خوب بلوا کر کے سمجھتے ہیں یہ ہماری طاقت کا اظہار ہے, یہ تو اور بدتر ہے. یہ وہ مسائل ہیں کہ جن کو ہمیں کسی نہ کسی طریقے سے ڈیل کرنا پڑے گا. جتنا آپ پریشانی میں مبتلا رہیں گے نا کہ آپ کیوں نہیں آئے, اگر میں دنیا پرست بھی ہوں تو میری خواہش ہونی چاہیے کہ میں وہاں پہنچ جاؤں. اگر دنیا پرستی کے لیے بھی کروں کم سے کم کیا ہوگا, کم سے کم لیڈرشپ تو چمکے گی نا. اگر میں پہنچ جاؤں گا تو کم سے کم اتنا تو ہوگا کہ مجھے پرومیننس مل جائے گی. اگر کچھ نہیں کرنا ہوتا, دنیا کی خاطر کرنا ہوتا تو میں سارے اصولوں کو بلائے تاک رکھ کے پہنچ جاتا, کم سے کم پرومیننس تو ملے گی. اس بات کو آپ لمبی مدت میں کہیں نہ کہیں دیکھیے گا. البتہ اس کا مطلب کیا ہے کہ ریلیز نہیں ہونی چاہیے؟ میں کہہ رہا ہوں کہ ریلی یقیناً ہونی چاہیے, میں نے خود مجلس پڑھی جس دن ریلی ہوئی ہے کہ ہونی چاہیے, لیکن مشکل ساری یہ ہے کیسے ہونی چاہیے, جس طرح یہ مؤثر ہو جائے, کس انداز میں ہونی چاہیے, کن اصولوں کے تحت ہونی چاہیے, یہ امپورٹنٹ ہے. پر تھوڑا سا اور ٹائم لگے گا. مشرق وسطی کی صورتحال کے پاکستان پر کیا اثرات قائم ہوں گے؟ پاکستانی معاشرے میں بڑھتی ہوئی بدامنی اور پیچیدہ عوامل کی ذمہ دار کون سے عناصر ہیں؟ وہ 4-5 سوال ہیں. یہ دیکھیے یہ میں نے علیحدہ علیحدہ کر دیے ہیں. بھائی ہماری کوشش یہ ہوتی ہے ایک ایک سوال آئیں تاکہ سب کو جواب دے سکیں. اگر یہ زیادہ زیادہ سوال ہوں گے تو ہم کیسے سب کو جواب دے پائیں گے؟ لہٰذا میں اس کو پھر روک لیتا ہوں, ہر ایک پیج کے اوپر 5-5 سوال آئے گا تو اب ظاہر ہے یہ نہیں ہو پائے گا اس کے ساتھ. ہاں یہ مسئلہ یہ صحیح ہے کہ ایک آدمی نے اپنے کانسیپٹ کو 3 لائنوں کے اندر لا کر بیان کر دیا, ایک سوال بنا دیا. ہاں یہ کیا جا سکتا ہے. مثلا انہوں نے کیا لکھا ہے, تبدیلی نظریہ لاتا ہے یا سیاسی اور معاشی حالات لاتے ہیں, اور پاکستان میں سے ان میں سے کیا ہو سکتا ہے؟ اب انہوں نے ایک اور گہرائی پہنچانے کی کوشش کی اس کو. اچھا یہ کہنا کیا چاہ رہے ہیں, کہنا یہ چاہ رہے ہیں کہ بعض اوقات سیاسی جبر ہوتا ہے وہ تبدیلی لاتا ہے, بعض اوقات معاشی بدحالی ہوتی ہے وہ تبدیلی لاتی ہے, بعض اوقات ایک ٹھوس نظریہ ہوتا ہے وہ تبدیلی لاتا ہے. تو ان کی بات صحیح ہے, ٹھوس نظریے کو تبدیلی کا سبب بننا چاہیے. یہ دونوں ہیں لیکن نظریہ اور نظریے کے پیچھے لیڈرشپ, یہ دونوں نہیں ہیں. ان دونوں کا بننا ضروری ہے ورنہ صرف بلوا بنتا ہے. اگر نظریہ اور قیادت نہ ہو اور صرف سیاسی خرابی ہو اور معاشی بدالی ہو تو بلوا بنتا ہے, انقلاب نہیں آتا ہے, تبدیلیاں نہیں آتی. ان کا ساتھ ہونا ضروری ہے. اچھا اب ایک اور انداز دیکھیں. آپ نے کہا کہ امریکہ بغیر پیسے کے قرضوں میں ڈوب کر دنیا پہ حکومت کر رہا ہے, یعنی اپنے ٹیلنٹ کی وجہ سے کامیاب ہے. یہ بڑا زبردست ٹیلنٹ ہے, چھری گھونپنے کا ماہر ہے, چاقو چلانے کا ماہر ہے, یہ اس کا ٹیلنٹ ہے, یہ مکاری ہے, اس کو آپ ٹیلنٹ کہتے ہیں. بالکل وہی جیسے عامر اور ممدوح کے سامنے کوئی کہہ رہا ہے کہ معاویہ بہت ہوشیار ہے. اور لکھا ہے پاکستان کی بھی یہی سچویشن ہے, یعنی قرضوں میں ڈوبا ہوا ہے اور پاکستان میں ٹیلنٹ یقیناً امریکہ سے زیادہ ہے. خدا نہ کرے وہ ٹیلنٹ ہمارے پاس ہو. بھائی یہ ٹیلنٹ نہیں ہے, یہ بدماشی ہے امریکہ کی جو جس کے ذریعے سے وہ چلا رہے. میں آپ کی خدمت میں عرض کیا. لکھا ہے پھر ہمارا ملک ترقی کیوں نہیں کر رہا؟ اگر آپ چاہتے ہیں اس ٹیلنٹ میں ترقی کرے جس کو آپ نے امریکہ کا ٹیلنٹ کہا, خدا کا واسطہ پاکستان غریب رہے بہتر ہے. کم سے کم غریب رہیں گے, ظالم تو نہیں ہوں گے ہم لوگ. یہ تو ظالم ہو جاتے ہیں دنیا کے, یہ فرعون ہے اس وقت کے. یہ کون سا ٹیلنٹ ہے؟ یہ بالکل آپ ہے جیسے کہ فرعون کے اندر کتنا ٹیلنٹ تھا, پوری دنیا میں ظلم کرتا تھا. اچھا کیا لکھنا چاہ رہا ہے, لکھا ہے everything is no debt and what are basic things, explain this point. نہیں مانو کیا کہنا چاہ رہا آپ, مجھے یہی پتا چلا یہ لکھا ہوا کیا, اس میں کیا ایکسپلین کروں. لکھا ہے why Iran is not sending their force to Bahrain to save the people of Bahrain. ہاں وہ بھی یہی چاہ رہے ہیں. میں بار بار آپ کی خدمت میں عرض کروں گا, جو مثلا استکباری نظام ہے جو سازش کرنے والا ہوتا ہے وہ کبھی بھی براہ راست سازش نہیں کرے گا, وہ ہمیشہ سازش اس رخ سے کریں گے کہ آپ کھینچ کر اس جگہ پہ پہنچ جائیں جہاں وہ پہنچانا چاہتے ہیں. مثلا بحرین کے ایشو میں ان کی خواہش کیا ہے؟ ان کی یہ خواہش یہ ہے کہ یہ ایشو شیعہ سنی ایشو بنے, پوری دنیا اسلام کے اندر شیعہ سنی بلوا مچے, ایک ان کی خواہش ہے. دوسری ان کی خواہش بالکل ویسے ہی جیسے 1990 میں عراق کے ساتھ کیا تھا. 1990 میں امریکہ نے کیا کیا تھا؟ امریکہ نے عراق پر حملہ کیا تھا اور خواہش یہ تھی کہ ایران عراق کی حمایت میں جنگ میں کودے. خواہش یہ تھی کہ ایران عراق کی حمایت میں جنگ میں کود جائے. 32 ملکوں کا کوئلیشن آیا تھا, 32 ملکوں کا اتحاد آیا تھا عراق کو شکست دینے کے لیے, درحقیقت ایران کو شکست دینے کے لیے. تو وہ چاہ رہے تھے ہم عراق پہ حملہ کریں گے, وہاں لوگ مریں گے, ایرانی پبلک ایموشنل ہو جائیں گی اور وہ لوگ عراق کی دفاع کے لیے میدان میں کودیں گے. جس ٹائم وہ میدان میں کودتے یہ 32 ملک صدام کے ساتھ مل کے ایران سے لڑتے اور ان آپ کو تحس نحس کرتے پیچھے نکل جاتے. ایران نے صبر کیا, رہبر کی حکمت عملی تھی, انہوں نے اپنے کام کو انجام دیا. امریکہ کو یہ موقع کبھی نہیں ملا اور آج تک نہیں مل سکا. اور نتیجہ کیا ہوا؟ نتیجہ یہ ہوا کہ ایران پر آج شیعہ حکومت ہے, اہل بیت اطہار علیہ السلام کی چاہنے والوں کی حکومت ہے. امریکہ کامیاب نہیں ہو سکا ابھی تک. یہ بحرین کے اندر یہ دیکھنا چاہیں گے کہ جس طرح سعودیوں نے اپنے ٹروپس بھیجے ہیں ایران بھی اپنے ٹروپس بھیج دے. ایک دفعہ اگر ایران نے کام کیا تو کیا ہوگا؟ سمجھ لیں کہ جتنا ہمیں یاد رہے گا اس وقت تک کے لیے اس علاقے میں شیعہ سنی فساد کی تاریخ رسماً آفیشلی لکھ دی جائے گی. کیا بھائی یہاں پر جو ڈومیننٹ فیکٹر ہے وہ کوئی اتحاد دار مسلمین نہیں ہے, صرف شیعہ اور سنی ہے. کہ یہ ایرانی نے جو حملہ کیا یہ صرف شیعہ کو بچانے کے لیے کیا ہے, اس کے سوا کچھ نہیں. تو وہ قطعاً یہی چاہیں گے کہ ایران اس طریقے سے اس ایشو کو دیکھے, وہ میدان میں کودے اور اس کے بعد پوری دنیا کے اہل سنت کو کہا جائے کہ یہ دیکھو ہم ہمیشہ سے کہتے تھے ایران کو کوئی اتحاد مسلمین سے غرض نہیں ہے, ان کے شیعہ پٹ رہے تھے, یہ فوراً میدان کے اندر کودے اور انہوں نے ان ملکوں سے جنگ کر لی جو ان شیعہ پروٹیسٹرز کو مارنے کی کوشش کر رہے تھے. وہ بھی یہی چاہیں گے. ہاں لکھا ہے کہ آپ نے تقریباً 2 سال پہلے انہوں نے ایک جگہ کا نام دیا ہے, وہاں پر قرآن میں کہا تھا کہ امریکہ جون 2010 میں معاشی طور پر ختم ہو جائے گا, مگر اب تک امریکہ اسی جگہ پر ہے, تو کیا وجہ ہے؟ ہاں بالکل ایسے ہی ہے جیسے ایک آدمی کو کینسر ہو جاتا ہے اور دوسرا آدمی دیکھ کر کہتا ہے کہ یہ آدمی بالکل صحیح ہے اور ڈاکٹر کو پتہ ہوتا ہے کہ بھائی یہ کینسر ہو چکا ہے, اس کو یہ ختم ہو چکا ہے. ابھی اتفاقاً آج ہی ایک ڈاکٹر صاحب بتا رہے تھے جو الٹراساؤنڈ اور اس ٹائپ کی چیزوں کے ماہر ہیں, वो बता रहे थे कि मेरे वालिद बिल्कुल सही थे, कोई प्रॉब्लम नहीं थी, जरा सा पेट में दर्द होता था और थोड़ी सी स्टूल में प्रॉब्लम थी। कहने के मैंने खुद उनका अल्ट्रासाउंड किया और मैंने देख के हाथ के जिसे कहते हैं पसीने छूट गए कि इनको हाई लेवल का कैंसर है। कहने के मैंने खुद सिटी स्कैन किया, उसके बाद खुद अगले दिन दूसरे टेस्ट किए और डेढ़ दिन के अंदर अंदर मेरे लिए कन्फर्म हो गया कि कैंसर का बहुत हाई स्टेज है, मेरे बाप के पास कोई चांस नहीं है। सही है, और ये क्या कह रहे हैं, मगर अब तक अमरीका उसी जगह पर है, मेरे पास इसके सिवा कोई रास्ता नहीं है कि मैं अमेरिकन सिस्टम की बनाई हुई स्टैटिस्टिक्स आपकी खिदमत में आज़ करूं, जिन स्टैटिस्टिक्स को देखकर ओबामा ने प्लानिंग करनी है मिसाल के तौर पर, या पब्लिक को दिखाना है कि वो इन स्टैटिस्टिक्स की बेस पर प्लानिंग कर रहा है। उन स्टैटिस्टिक्स के मुताबिक अमरीका का कर्जा ऐसी जगह पर है जो तारीख अमरीका में कभी नहीं आया था, अमरीका का डेफिसिट ऐसी जगह पर है जो तारीख अमरीका में कभी नहीं आया था, अमरीका अपने कर्जे को डील करने के लिए अपने कानून असासे अपने कॉन्स्टिट्यूशन को चेंज करने के ऊपर मजबूर हो रहा है। ये सब चीजें कह रही है कि अमरीका वहीं पर है जहां पहले था।
अच्छा जनाब, इस वक्त जो चीफ ऑफ अमरीकी स्टाफ है पाकिस्तान की फौजी क्यादत के साथ मुलाकात, आप इसको किस तरह देखते हैं, यानी पाक अमरीका ताल्लुकात फौजी और सियासी मैदान में और पाकिस्तान का मुस्तकबिल अगर अमरीका को खुदा हाफिज कहता है। सब जो चीफ ऑफ आर्मी स्टाफ है अमेरिका का, उसने काम किया है, उसने आज पहली दफा खुलकर कहा है कि ISI तालिबान को सपोर्ट कर रहे हैं और वही तालिबान हमारे ऊपर इराक में हमला कर रहे हैं। यानी ये जो जंग इन लोगों की अंदर अंदर चल रही थी, आज पहली दफा अमरीकी फौजी कमांडर ने स्पेल आउट करके बिल्कुल सामने बोल दी कि हाँ भाई ये मसला है हमारे साथ। तो ताल्लुकात में यकीनन कशीदा है, अलबत्त मैं इन कशीदा ताल्लुकात को इस हिसाब से पॉजिटिव देखता हूँ कि शायद इनके नतीजे में पाकिस्तानी इस्टेब्लिशमेंट को कभी यह ख्याल आए कि अमरीका से निकल के भी कुछ सोचना चाहिए, अमरीका गुलामी इतना कारामंद साबित नहीं हुई है। तो ये कशीदा ताल्लुकात मेरे ख्याल में पॉजिटिव है कि पाकिस्तानी कुछ इधर उधर जाने की कोशिश करें। बहरहाल बहुत वक्त हो चुका है, गर्मी भी बेतहाशा हो रही है, एक दो सवाल और करते हैं और आपकी जहमत तमाम करते हैं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। लिखा है कि अमरीका ने सऊदी फौज को बहरीन भेजकर बड़ी अहमकाना हरकत नहीं की, क्योंकि जब सऊदी का असली चेहरा बेनकाब होगा तो दुनिया की नज़र में खादमान शरीफान की क्या हैसियत रह जाएगी। बिल्कुल सही कह रहे हैं आप, लेकिन ये इस निज़ाम की मजबूरियाँ होती हैं। इनको पता है कि अगर बहरीनी निज़ाम के खिलाफ ये फौज ना भेजते और बहरीनी निज़ाम कामयाब हो जाता तो फिर सऊदी अरब का मशरकी हिस्सा भी इस बलबे की नज़र हो जाता, वो भी उनके हाथ से निकल जाता, और अगर सऊदी अरब का मशरकी हिस्सा उनके हाथ से निकल जाता तो सऊदी अरब के अंदर जो ऑयल रिच एरियाज हैं वो सब उनके हाथ से निकल जाते और वो एरियाज और बहरीन का इलाका मिलकर ऐसी जबरदस्त हुकूमत तश्कील देते अहले बैत के मानने वालों की कि सऊदी अरब कंगला हो जाता। उनकी इक्तसादी सियासी मजबूरियाँ होती हैं कि वो ये हिमाकतें करते हैं, जिनको हम हिमाकतें कह रहे होते हैं, इनकी जान बचाने की आखिरी तरकीबें होती हैं। लिखा है कि हिज़्बुल्लाह बहरीन के मोमिन की मदद नहीं कर सकता और इस हवाले से हमारी क्या जिम्मेदारी है। मैंने अर्ज किया मदद करने का तरीकाकार जो हमारे जहन में है वो ये कि वो फौज भेज दे, ये अहमकाना तरीन काम होगा। आप 5,000 भेजेंगे और 50,000 भेजेंगे, आप छोटी सी मूवमेंट दिखाएंगे वो पूरे अमरीकी फ्लीट को वहां से रवाना करेंगे जो खुद बहरीन के अंदर स्टेशन है। मैंने आपको पहले भी बताया था, अब बहरीन में पूरी दुनिया में अमरीका का सबसे बड़ा नेवल बेस अमरीका से बाहर बहरीन के अंदर, अमरीकन नेवी का पूरी दुनिया का सबसे बड़ा नेवल बेस जो अमरीका से बाहर हो वो बहरीन के अंदर है। फिफ्थ फ्लीट, इतनी फौज है कि आप बाहर से जितनी भी भेजते रहेंगे वो अंदर से लड़ने के लिए काफी होगी। आप तसव्वुर कीजिएगा, फौज भेजना किसी के लिए रास्ता नहीं है। यानी अगर ईरान फौज भेजे तो मेरा अपना हिसाब यह है कि सिर्फ अमरीकी फ्लीट के अंदर जो फौज बैठी हुई होगी उस बेस के अंदर उसकी तादाद दसियों हजार में होनी चाहिए। इसका मतलब है ईरानियों को बहरीनी फौज से लड़ने के लिए नहीं भेजनी होगी, अमेरिकन से लड़ने के लिए भेजनी होगी। इसी तरह हिजबुल्लाह के साथ भी होगा, तो आप ये मत समझिएगा कि ये कोई हल होगा। ये हल उस वक्त होगा जब आप यहाँ पर एक फुल फ्लैश वॉर चाहते होंगे, जब आप बशरी उस्ता के अंदर मुकम्मल एक आलमी जंग देखना चाहें, उस वक्त फिर ये काम होगा। लिखा है अमरीका की बैंक क्यों खरीदे जा रहे हैं, हालांकि उनके हालात इतने खराब हैं और शायद रिटर्न का भी कोई इम्कान नहीं है। आप क्या कहते हैं, यानी कौन खरीद रहे हैं अमरीका के बैंक को? खुद अमेरिका के जो मोनोपोली रखने वाले हैं वो एक दूसरे को खरीद रहे हैं। वो एक दूसरे को खरीद कर अपनी मोनोपोली को बढ़ाने की कोशिश कर रहे हैं। वो ऐसा नहीं कि मिसाल के तौर पर बाहर से कोई आकर उसको खरीदेगा, और बाहर से खरीदने का तरीकाकार मैंने आपकी खिदमत में अर्ज किया है। लिखा है निज़ाम को बेहतर बनाने के लिए हमारी क्या जिम्मेदारी बनती है? सबसे पहले तो ये जो हम लोग अमरीका परस्ती में मुबतला है, इससे किसी तरीके से बाहर आए। इक्वेशंस हमारे सामने क्लियर होनी चाहिए। अभी आप तसव्वुर करना है, ये तो बहुत अच्छा है कि हमारे दोस्तों ने क्वेश्चन तो किया कम से कम कि भाई हम तो अमेरिका तो हमें इमदाद देता है, इसमें बुराई क्या है, कम से कम क्वेश्चन कर लिया। ये हम लोगों की कमजोरियां हैं, यानी हमारी फिक्री कमजोरियां हैं कि हमें यही नहीं पता कि जो हम पे जुल्म कर रहा है वो जुल्म कैसे कर रहा है। तो अगर आपने कहा हम निज़ाम को बेहतर बनाने के लिए क्या करें, सबसे पहला काम ये करें कि अवेयरनेस आए हमारे अंदर, हमें ये तो पता चले हम किसके खिलाफ लड़ रहे हैं, हमें ये पता चले जो हमारे साथ जुल्म कर रहा है ये जुल्म कैसे कर रहा है। जब तक हमें तफसीलात पता नहीं चलेंगी हम इसका मुकाबला नहीं कर पाएंगे। अभी भी हमारे दरमियान दसों लोग ऐसे होंगे जो मुर्दाबाद अमरीका का नारा भी लगाते होंगे, लेकिन उनको बिल्कुल पता नहीं होगा कि अमरीका का जुल्म है क्या हमारे लिए, ये निज़ाम जुल्म अमल कैसे कर रहा है। इन सारे मैकेनिज्म का हमारे लिए क्लियर होना जरूरी है, वरना हम सही आवाज नहीं उठा पाएंगे। ये मेरे ख्याल में चौथी दफा किसी ने लिख के भेजा है कि अमेरिका को इतना कर्जा है तो वो दूसरे मुल्कों की इमदाद कैसे कर रहा है। आप देख रहे हैं ये हमारे साथ एक मुश्किल है कि हमारे सामने चीजें क्लियर नहीं है। और काश दाविया पुराम अगर कोई काम कर सके तो ये कर सके कि लोगों की जहन में जो फंडामेंटल क्वेश्चन है इन्हें क्लियर कर। और मैं आपकी खिदमत में ये अर्ज करूंगा, अगर आपकी जहन में इस किस्म के फंडामेंटल क्वेश्चन है उन्हें पूछ लें, उन्हें हर सूरत अपने क्वेश्चंस के अंदर ले आइए। मैं हमेशा फंडामेंटल क्वेश्चंस को अप्रिशिएट कर रहा होता हूँ, क्यों? क्योंकि उनसे फिक्रों ने खुलना है, उनसे फिक्रों ने खुलना है। तो आप इनको इस टाइप के क्वेश्चंस को जरूर करें ताकि ये चीजें वाजे हो जाए हमारे लिए। लिखा है व्हाट डू सजेस्ट फॉर द पीपल ऑफ पाकिस्तान एंड व्हाट कुड हैपन टू पाकिस्तान स्पेशली शिया। अभी पिछले क्वेश्चन के अंदर भी यही कहा था कि हम क्या सजेस्ट करते हैं, उनका पहली चीज जो हम सजेस्ट करते हैं वो अवेयरनेस होनी चाहिए, लोगों को पता होना चाहिए ऐसा मैकेनिज्म क्या है। यानी सिर्फ ये कि हम क्या है मुर्दाबाद अमरीका, ये काफी नहीं है, हमें पूरा मैकेनिज्म पता होना चाहिए। अमरीकी निज़ाम कैसे चला है, अमरीकी निज़ाम ने कैसे जुल्म किया है, इसने जुल्म करने के बाद लोगों के सामने अपनी रेपुटेशन को बेहतर बनाने के लिए क्या कुछ किया है, और जो कुछ किया है ये खोखला है या असली है, हम इस निज़ाम का साथ देकर क्या हासिल कर पाए। अगर हम इससे अलहदा हो जाएंगे तो हमारा क्या नुकसान होगा। ये सब चीजें हमारे लिए क्लियर होनी चाहिए ताकि हम किसी इब्राहम के साथ आगे ना बढ़े, हम क्लैरिटी के साथ आगे बढ़े। काश हम यानी ये भी मेरा अपना ख्याल है, हमें कभी ऐसा कर लेना चाहिए कि हम इन तमाम क्वेश्चंस के ऊपर कोई सेमिनार टाइप कर रखें कि जिनके अंदर सिर्फ इन्हीं क्वेश्चंस को एड्रेस करें कि ये जो अमरीकी निज़ाम है इसने पाकिस्तानी निज़ाम के अंदर अपनी जड़ें कैसे फैलाई, इन जड़ों को फैलाकर अमरीकी निज़ाम को क्या फायदा होता है, वो इस फायदे को कैसे हासिल करते हैं और हमें इसमें क्या नुकसान होता है। मसलन सादा सी एक बात, अभी से छोटी सी एक बात देख लेते हैं। हमारे मुल्क का एक सदर है, हम 18 करोड़ या जितने भी करोड़ हैं मेरे ख्याल में सिवाय एक को कम करके कोई इससे खुश नहीं है, और वो खुद होगा, वो अपने आप से खुश होगा, कोई खुश नहीं है कि भाई अच्छा मैंने इतने साल हो गए जब ये आए उसके बाद से लेकर अब तक कितनी दफा लोगों से पूछा भाई तुम खुश हो, तुम्हारे ख्याल में कौन सा ग्रुप लाया है। तकरीबन तयशुदा रियलिटी है इसको कोई ग्रुप नहीं लाया, ये तकरीबन तयशुदा है कि ये जो प्रेसिडेंट बने हैं ये किसी की हिमायत से नहीं बने हैं, ये ऊपर से लाने पे बने। अच्छा ये एक परमानेंट फीचर है, वो अभी मुझे याद आता सुबह भी शायद मैंने कहीं तस्करा किया था, इंकलाब से पहले आयतुल्लाह मनशी नजफी के पास, आयतुल्लाह मनशी नजफी कुम में होते थे, उनके पास कुछ लोग आए और उनसे कहा कि आगा ये जो कुम का पुलिस ऑफिसर है ये इंतहाई जालिम है, इंतहाई जाबिर है, मोमिनीन को बहुत मारता है, आप किसी तरीके से कुछ ताल्लुकात इस्तेमाल करके इसको हटवाएं। आयतुल्लाह मनशी नजफी अपने ताल्लुकात इस्तेमाल करें और कुम का जो पुलिस ऑफिसर है इसको हटा दें किसी तरीके से शाह के जमाने में। आयतुल्लाह मनशी नजफी ने कहा कि हम कोशिश करते हैं, उन्होंने लोगों से बात बात करना शुरू की, अपने जो लोग तेहरान में थे जो शाह के दरबार में कहीं ना कहीं उनके ताल्लुकात बने हुए थे उन लोगों से बात करना शुरू की, आखिर में पता चला कि भाई इस पुलिस ऑफिसर को शाह ने भी तय नहीं किया है, इसको अमेरिका से भेजा गया है कि यहाँ पुलिस ऑफिसर रहे। हमारा वजीर दाखला भी ऐसे ही है, हमारा सदर भी ऐसे ही है। अच्छा अब ये जो आ गए इन्होंने 3 साल में मुल्क को कितना नुकसान पहुंचाया, काउंटलेस अरबों में काउंट होगा, अरबों डॉलर में इन इनकी वजह से हुआ है, सही है। अच्छा अब हमें कितनी इमदाद मिले अमरीका से, तो हम कहें कि हम एक सदर के बराबर में बैलेंस हो जाए, हमें नहीं मालूम, इसको कोई हिसाब नहीं करता। और सब देख रहे होते हैं उन फिगर्स को, $500 मिलियन कर्जा दे दिया, $600 मिलियन कर्जा दे दिया, और भाई ये जो इतना भारी कर्जा दिया है जिसको हम उतार ही नहीं पा रहे, इसका क्या होगा। अभी इनके दोस्त एडवाइजर फॉर मिनिस्ट्री ऑफ पेट्रोलियम बने, जिस दिन एडवाइजर बने उन्होंने मुल्क की 15 ऑयल एंड गैस कंपनीज के तमाम बोर्ड ऑफ डायरेक्टर्स को मुअत्तल कर दिया है। 15 कंपनीज हैं ऑयल एंड गैस को डील कर रही, गवर्नमेंट की कंपनीज, सबके बोर्ड ऑफ डायरेक्टर्स हैं, आते ही के साथ चंद घंटे के अंदर सबको हटा के फेंक दिया। 15 कंपनीज के बोर्ड ऑफ डायरेक्टर में कोई बंदा ढंग का नहीं था, सबको एक ही कलम के साथ हटा के फेंक दिया। अब क्या होगा, अब ये होगा कि इनमें से जितनों ने वापस आना होगा वो इनके सामने आकर आशीर्वाद हासिल करेंगे, फिर टेबल के नीचे खूब हरकतें होंगी, उसके बाद इनके अपनी मर्जी के बंदे बोर्ड ऑफ डायरेक्टर बनेंगे, उसके बाद वो वहां से निकाल नकुल कर ऊपर पहुंचाएंगे, और इनको भेजा इसी काम के लिए कि इस काम के माहिर हैं और सदर साहब के बहुत नजदीकी दोस्त हैं। इसकी कॉस्ट कितनी होगी, 300 गवर्नमेंट के सपोर्टेड मुलाजिमीन को एक मौके पर हायर किया गया था तकरीबन डेली बेसिस के ऊपर, उनको कॉन्ट्रैक्ट पे रखा गया और कॉन्ट्रैक्ट एक्सपायर करने के बाद उनको खत्म कर दिया गया, तकरीबन 300 सब वो खत्म हो गए। अब पता नहीं कितने सालों के बाद गवर्नमेंट ने फैसला किया है कि उन 300 को बहाल किया जाए, और जिस दिन से उनका कॉन्ट्रैक्ट खत्म हुआ था उससे अब तक की सारी तनख्वाहें भी दी जाए, सारे प्रमोशंस भी दी जाए, सारे प्रिविलेजेस दिए जाए उन्हें। इसकी कॉस्ट कितनी है, हम बिलियंस की बात कर रहे हैं, अब मिलियंस की बात नहीं कर रहे हैं, एक हरकत 300, और इससे पहले 3,500 के साथ यही काम कर चुके हैं, 3,500 इस तरह नवाज रहे हैं, तो इस तरह इस हुकूमत का बेड़ा गर्क मार रहे हैं, इसकी कॉस्ट कितनी है, काबिले तसव्वुर नहीं है। और हम किस पर खुश हैं, हमें इमदाद मिल रही है, हमें सैलाब जदगान की मदद हो रही है, ये वो जरूरत है हमारी कि हमारी कौम खुदा का वास्ता शऊर को अपने पकड़े, अपने दुश्मन को पहचानने की कोशिश करे, अपने निज़ाम को समझने की कोशिश करे, जुल्म के निज़ाम को समझने की कोशिश करे, ताकि हम किसी जगह पहुंच सकें। आपके अच्छे सवालात का इंतहाई शुक्रिया, और इंशाअल्लाह खुदा नमताल से उम्मीद करते हैं कि खुदा हमें जुल्म के इस निज़ाम के खिलाफ आगही और बसीरत नसीब फरमाए इंशाअल्लाह, और ये बसीरत और आगही हमारे इमाम की तशरीफ आवरी का मुकदमा फराहम करें इंशाअल्लाह। इमाम के ज़ुल्म की ताज़ीर के लिए दुरूद भेजे मोहम्मद वाले मोहम्मद।